मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔजु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنْكُمْ مُكَذِّبِينَ وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ وَإِنَّهُ لَحَقُّ الْيَقِينِ فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ। سورہ الحاقہ کی ان آیات پہ درس چل رہا تھا، اللہ نے فرمایا کہ یہ قرآن نصیحت ہے لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ پرہیزگاروں کے لیے۔ یہ آیت اصل میں نبی صلی اللہ علیہ وسلم کے لیے تسلی ہے، اور قیامت تک جتنے بھی نیک لوگ دنیا میں آئیں گے ان سب کے لیے تسلی ہے۔ سمجھ رہے ہیں بات کو؟ کس بات کی تسلی؟ جب بھی کوئی انسان حق کے لیے کھڑا ہوتا ہے، صحیح بات کر رہا ہوتا ہے، بہت سے لوگ اس کے مخالف ہو جاتے ہیں، اس کے اگینسٹ ہو جاتے ہیں، تو اس سے انسان کا دل تنگ ہونا شروع ہوتا ہے۔ سوشل میڈیا پہ دیکھ لو، کوئی صحیح بات تجزیہ کر کے تو دیکھو، دے دنا دن گالیاں پڑنا شروع۔ بہت سے اسکالرز دیکھ رہے ہوتے ہیں کہ پبلک کدھر کو جا رہی ہے، تو جدھر پبلک جا رہی ہے انہی کی وہی باتیں کرنا شروع کر دیتے ہیں، تو بلے بلے ہو جاتی ہے۔ لوگ کہتے ہیں یہ ہے حق پرست، اس کو نہیں دیکھتے کہ پہلی بات یہ کہ تجزیہ ٹھیک بھی ہے یا نہیں ہے، دوسرا اس کے سائڈ ایفیکٹ کیا ہو رہے ہیں۔ میں نے بتایا تھا نا کہ ہر صحیح بات کرنے کی نہیں ہوتی، کوئی دنیا میں ایسا بیوقوف اس کا قائل نہیں ہے کہ ہر بات بتا دو لوگوں کو جو بھی صحیح ہے، اس کے سائیڈ ایفیکٹ دیکھے جاتے ہیں۔ کسی نے کسی شخص کو برائی میں دیکھا، اب اس شخص کی بیوی اس سے پوچھ رہی ہے کہ میرا شوہر یہ برائی کرتا ہے، آپ کو پتا ہے میں نے کہا کہ ہاں کرتا ہے تو آگ لگ جائے گی گھروں میں، طلاقیں ہو جائیں گی، تو ایسے موقع پہ آپ حق بیان کرو گے یا آپ خاموشی اختیار کرو گے؟ خاموشی اختیار کرنا عقل مندی ہوگا، لیکن کسی کو نمبر بنانے ہوں گے، اس عورت کی نظر میں بڑا بننا ہوگا کہ دیکھو یہ بہترین مخبر ہے، تو وہ پوری پوری بات اے ٹو زیڈ اس کے شوہر کے بارے میں بتا دے گا۔ تو آج بھی یہی ہو رہا ہے، بعض لوگ جو حق بات میڈیا پہ بیان کر رہے ہیں وہ حق ہے نہیں، وہ پبلک دیکھ کے بیان کر رہے ہیں کہ بلے بلے کس میں ہوگی۔ دوسری، اگر بعض لوگ حق بیان کر بھی رہے ہیں تو وہ کرنے کا موقع نہیں ہے، اس سے سوسائٹی کو فائدے کے بجائے نقصان ہو رہا ہے۔ لیکن ہم نے دیکھا ہے کہ بس انسان اس فکر میں لگا رہتا ہے کہ ویوز اور پبلک کیا کہتی ہے، پبلک کو خوش کرو بس۔ تو جو بھی اہل حق لوگ ہیں نا، جب وہ بات کرتے ہیں بسا اوقات بہت مخالفت ہوتی ہے، بہت زیادہ۔ تو یہ کوئی آج کا سلسلہ نہیں ہے بھائی، یہ بہت پرانا سلسلہ ہے۔ پیغمبروں نے حق بات کی، سب سے زیادہ پیغمبروں کی مخالفت ہوئی، اسی حال میں پیغمبروں کی موت واقع ہو گئی، لیکن وہ ڈٹے رہے کہ ہم نے راضی کس کو کرنا ہے؟ اللہ کو، ہم اللہ کو راضی کریں گے۔ کوئی بھی ان کا ایک بھی حامی نہیں تھا، اسی طرح دنیا سے چلے گئے۔ بعد میں قرآن نے بیان کیا، صدیوں بعد قرآن نے بیان کیا کہ وہ برحق پیغمبر تھے اور وہ حق پر تھے، صدیوں بعد جا کے بیان کیا، ان کی زندگی میں تو کوئی فائدہ نہیں ہوا ان کو۔ تو نبی صلی اللہ علیہ وسلم نے جب حق بیان کیا نا، قرآن کے دلائل دیے، بے تحاشا مخالفت۔ تو قرآن نے اس پہ یہ جملہ کہا، یہ بہت خاندانی بات ہے، خوب سمجھ لو، وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ۔ اے نبی، غم نہ کریں، جو اللہ سے ڈرنے والے لوگ ہیں نا، جن کو آخرت کے حساب و کتاب کا خوف ہے، ان کو بات سمجھ میں آئے گی۔ جن کے دل میں آخرت کا خوف ہے، جن کے دل میں آخرت کا خوف نہیں ہے، خدا کے سامنے جواب دہی کا خوف نہیں ہے، उनके लिए ये दुनिया ही सब कुछ है, तो उनको बात समझ में नहीं आएगी, क्योंकि वो अपनी दुनिया का सौदा थोड़ी कर सकते हैं। तो उनको छोड़ दें अपने हाल पे। क्या मतलब? अच्छे लोग आपके साथ देंगे, चंद लोग होंगे लेकिन वो क्या होंगे, वो अच्छे होंगे, वो आपके सपोर्टर बनेंगे। खूब समझ लो, हर हक बात जो आज मीडिया पे कही जा रही है, बसा औकात वो हक नहीं होती, वो मुझे और आपको नॉलेज ना होने की वजह से क्या लग रही होती है, हक लग रही होती है। और बाज दफा हक होती है लेकिन बयान करने वाला उसको बयान करके मुआशरे की इस्लाह के बजाय मुआशरे में फूट डाल रहा होता है। तो बेवकूफ लोगों की कसरत ऐसे लोगों के गिर्द जमा हो जाती है, लेकिन समझदार लोग ऐसी चीजों से मुतासर नहीं होते। तो हमेशा अपने फॉलोअर्स समझदार लोगों को बनाना चाहिए, अहमकों और बेवकूफों की कसरत से कभी भी मुतासिर नहीं होना चाहिए। और खूब समझ लो, जिसके पास बेवकूफों की कसरत है, तो कसरत तो होती है और वो फैन भी होते हैं, मगर ये फॉलोइंग, फैन फॉलोइंग पायदार नहीं होती। ऐसे अहमकों के भागने में भी टाइम नहीं लगता, जरा से हालात पलटा खाते हैं वो भाग जाते हैं। तो जब आप हक बयान करते हैं, थोड़े लोग आपके साथ होते हैं मगर वो थोड़े जान देने वाले होते हैं, वो भागने वाले नहीं होते। तो मैं अक्सर एक चीज पे बहुत चीखता रहता हूं ना, अदालती खुला, अदालती खुला, अदालती खुला। पहले बहुत ज्यादा मेरी इसमें भी मुखालफत होती थी, खवातीन के खिलाफ है, फलाने के खिलाफ है, डिमकाने के खिलाफ है। हमने कहा भाई हमने वो खवातीन के हुकूक करने जो इस्लाम ने दिए हैं। अच्छा, यहां भी एक बड़ी गड़बड़ होती है, लिबरल लोग बोलते हैं कि असल में ये तो चूंकि मजहबी लोग हैं ना, ये तो मजहब को फोकस करेंगे, ये वो खवातीन के हकूक बता रहे हैं जो इस्लाम ने बताए हैं। हम तो लिबरल होकर सोचते हैं, मजहब को एक तरफ रखे इंसानियत का सोचते हैं। तो आप अगर मजहब को एक तरफ रखे सोचोगे ना, तो खुदा की कसम आप इंसानियत का सोच ही नहीं सकते। आप इंसानियत के हकूक का लेबल लगा सकते हो, इंसानियत को हकूक आप नहीं दे सकते। ये बिल्कुल बेकार बात है, क्योंकि इनके पास कोई क्राइटेरिया ही नहीं है, मैयार ही नहीं है हुकूक का, कि किसका कितना हक है, कोई मैयार ही नहीं है इन बेचारों के पास। जब कोई मैयार ही नहीं है तो इन्होंने एक लफ्ज निकाला हुआ है, आजादी। क्या निकाला हुआ है? हर एक दूसरे से क्या हो, आजाद हो। यही इंसान की तबाही की बुनियाद है। आजादी का मतलब रिलेशन खत्म। जब रिलेशन खत्म तो गधे घोड़े वाला हिसाब हो जाएगा। गधी घोड़े से गधी गधे से आजाद होती है कि पाबंद होती है? और गधा गधी के हुकूक का पाबंद होता है या आजाद होता है, बोलो ना। तो रिलेशन तो बनते ही इस तरह है कि कोई किसी का मातहत होता है, कोई किसी का सरपरस्त होता है, किसी के किसी पे हुकूक ज्यादा है, किसी के कम है। इसके बगैर तो रिलेशन वजूद में आ ही नहीं सकता। फिर तो जानवरों वाली जिंदगी है। जानवरों में बिल्ली अपने बच्चों को पालती है, वो बाय नेचर मजबूर होती है, लेकिन पालने के बाद बच्चों का बिल्ली पर, बिल्ली का बच्चों पे कोई हक नहीं होता। तो जो इससे जो हमारे लिबरल तबका बड़ा खुश होता है कि बिल्ली के बच्चे क्या हैं, मां से क्या हैं, आजाद, आजादी वाली जिंदगी। हम कहते हैं यही तो जानवरपन है कि जिस बिल्ली ने इतना अरसा बिल्लों से लड़ी हो अपने बच्चों की खातिर, बच्चा बाले होते ही उस मां को क्या करता है, भूल जाता है। तो ये गधे घोड़े वाली जिंदगी आप हमारी सोसाइटी में चाहते हो कि रिलेशन आपस में क्या हो जाए, खत्म ना। बाप बच्चे से पूछता है कि सकता है किधर जा रहा है, कहां से आ रहा है, ना शौहर बीवी से पूछ सकता है, ना भाई बहन से पूछ सकता है, ना मां बच्चों से पूछ सकती है। आजादी, आजादी, विमेन राइट्स, ह्यूमन राइट्स। तो भाई ये राइट्स गधे घोड़ों को पहले से मिले हुए हैं, तभी वो गधे घोड़े बने। नहीं आ रही बात समझ में, फिर खोपड़ी घूमना शुरू होती है मेरी ऐसी बातें करके। तो जो सिस्टम हमें गधे घोड़ों वाली जिंदगी देना चाहता है, अच्छा इन्होंने इंसानियत का मैयारी बनाया थ्री पीस सूट टाई। कहते हैं गधा घोड़ा तो थ्री पीस सूट टाई नहीं पहनता, थ्री पीस सूट टाई में ये देखो इंसान है, गधा कह, मुफ्ती साहब इसको क्या कह रहे हैं, गधा कह रहे हैं। ओ भाई, पहले इंसान अंदर की चीजों से इंसान बनता है, सूट तो गधे को भी पहना दो। अच्छा, तो इंसान की जो पहचान है ना, उसकी फिजिकल जो उसकी बॉडी है सिर्फ उसकी बेस पे नहीं है, इंसान की पहचान तो अंदर की वजह से है। तो खैर ये टॉपिक तो मैं बहुत छेड़ता रहता हूं, लेकिन वही बात है, जब आप बात करेंगे इस पे तो दोनों के हकूक की बात करेंगे, मर्द के भी औरत के भी, तो फिर चीखना शुरू कर देते हैं लोग। मेरे के लिए बहुत चलाए जाते हैं और फिर उस पर बात खवातीन रिएक्शन भी कर रही हैं कि ये हमेशा औरत के खिलाफ बोलता है, औरत के खिलाफ बोलता है। भाई हम औरत के खिलाफ नहीं बोलते, हम औरत को माँ के रूप में देखना चाहते हैं, बहन के रूप में देखना चाहते हैं, बेटी के रूप में देखना चाहते हैं और बीवी के रूप में देखना चाहते हैं। तो वो हुकूक जिससे माँ माँ रहे, बीवी बीवी रहे, बेटी बेटी रहे, बहन बहन रहे, हम वो हुकूक देना चाहते हैं। वो हुकूक जिससे बीवी बीवी ना रहे, वो गर्लफ्रेंड बन जाए आपकी, माँ माँ ना रहे, वो पालने वाली नौकरानी बन जाए, ठीक है ना, बेटी बेटी ना रहे, वो बिल्कुल बाप की दस्तर से आजाद हो जाए। तो ये हुकूक गधे घोड़ों को पहले से हासिल है। गधी जब बच्चा देती है तो उस माँ तो उस पर तो लाजिम है कि उसको खिलाए पिलाए, गधी पे लाजिम नहीं है उस बच्चे पे कि जब बड़े होकर अपनी माँ का ख्याल करे। वो आई बात समझ में, ये गवर्नमेंट की जिम्मेदारी है कि गधे घोड़ों का वो खुद से बोल लो ना क्या हो गया, खुद से ख्याल करे। तो बूढ़ों को पालना ये गवर्नमेंट की जिम्मेदारी है, ओल्ड हाउस बनाएगी गवर्नमेंट और बूढ़ों को वहां पालेगी। तो सिर्फ बूढ़ों को नहीं पालती, गधे घोड़ों को भी गवर्नमेंट ही पालती है। बहुत से मुल्कों में ऐसा हो कि घोड़ा बीमार हो तो गवर्नमेंट के खर्चे पे उसका इलाज किया जाता है। तो जो लिबरल लोग हमारी सोसाइटी को गधे घोड़ों वाली सोसाइटी बनाना चाहती है मेरे भाई, हम उनसे कहते हैं हमारे पास इस्लाम के अलावा इंसानों के हुकूक अदा करने के लिए कोई ऑप्शन नहीं है। इस्लाम ही है जो इंसान को इंसान का बच्चा बनाता है, तुम्हारे पास ऐसा कोई सिस्टम फिर से है ही नहीं। मैं बार बार कहता हूं, कल मुझे एक साहब कहने लगे आप हर बयान में ये माँ बाप के ओल्ड हाउस का तस्करा क्यों करते हो, हर बयान में मुफ्ती साहब आप ला रहे हो माँ बाप को ओल्ड हाउस में जमा कराते हैं, वो लोग माँ बाप को ओल्ड हाउस में जमा कराते हैं। मैं कहता हूं ये इतनी बड़ी नाकामी है ना एक कौम की, जो सुबह शाम हुकूक पे चीखते हैं, इंसानियत के हुकूक पे। यार जो अपने बाप को घर में रख के ना खिला सके, माँ को घर में रख के ना खिला सके, वो हमें हुकूक सिखाएगा यार इंसानों के? नहीं है बात मेरा ख्याल समझ में। एक आदमी आपको बार बार कह रहा है इंसानों के हुकूक, बाहर निकला आपको समझा रहा, देखो इंसानों के साथ अच्छी तरह से पेश आओ। आपने कहा आपके वाले साहब खैरियत से, पता नहीं वाले साहब क्या कर रहे हैं आजकल, मुझे नहीं पता यार। कोई जालिम थे आपके वाले साहब जो नाम लेते ही आपको चिड़ हो जाती है? नहीं नहीं जालिम नहीं थे, मेरे फादर ने मुझे बहुत अच्छी तरह से पाला पोसा बड़ा किया अल्हम्दुलिल्लाह। तो वैसे इंसानों का ख्याल करना चाहिए हम सबको। आप कहें आपके अब्बा कहां हैं? अबे बाहर में जाए मैंने अब्बा का क्या करना है, वो कहीं पड़े हुए होंगे ओल्ड हाउस में। आपकी वालदा मोहतरमा कहां है? भाई कोई ओल्ड हाउस में पड़ी भी होंगी, वो गवर्नमेंट खिला रही है उनको, बहुत अच्छे तरीके से खिला रही है। फिर तकरीर शुरू कर दे, देखो ह्यूमन राइट्स, खवातीन के हुकूक का ख्याल करो। आप कहोगे अबे तेरी मां क्या खातून नहीं है, वो कहां है? अबे भाई मैं एक साल में एक दफा मिल लेता हूं, ओल्ड हाउस में है वो। फिर वो चीखना शुरू कर दे, औरत के हुकूक, मर्दों के हुकूक, विमेन राइट्स, ह्यूमन राइट्स, इंसानों के हुकूक। आप कहेंगे भाई तू खुदा के लिए हुकूक के अलावा कोई और बात कर लिया कर, ठीक है ना? नहीं यही बात समझ, अल्लाह का वास्ता तू हुकूक के अलावा कोई और बात कर, तुझ पे हुकूक की बात सूट नहीं कर, अखलाक की बात तू ना किया कर बस, तू कुछ और कह ले यार, तरक्की की बात कर ले, साइंसी तरक्की की, पंखा कैसे बनाया जाता है, मोबाइल कैसे बनाया जाता है, मिसाइल कैसे हवाओं में खलाई चांद पे पहुंचने की बातें करो, ये तुम पे सूट करता है। अखलाक तमीज की बातें मेरे भाई तुम पे सूट नहीं करती। समझते हो कि नहीं समझते? इसलिए मैं ये ओल्ड हाउस पे इतना, दूसरा मैं खुदकुशी के बहुत हाईलाइट करता हूं कि जिन कौमों में खुदकुशी बहुत ज्यादा है वो हमें कहां से सुकून देंगी। आज हमारी यंग जनरेशन उन कौमों को फॉलो कर रही है कि यार वहां हमें अय्याशी मिलेगी, सुकून मिलेगा। मौलवियों से डरते हैं कि मौलवी कह देगा शराब हराम है, मौलवी कह देगा ये हराम है। अच्छा लोग मौलवियों पे ये तंज बहुत कर रहे हैं आजकल, ये मैं अभी आता हूं, पहले ये बात कंप्लीट कर लो। जजाकल्ला, ये मैंने खोपड़ी मेरी काम नहीं कर रही आज, थोड़ी सी चाय का दो तीन छुट्टे लगाने थे, अच्छी चीज नहीं है लेकिन पीता हूं मैं। अच्छा खैर, तो ये मौलवी वाली बात अभी बात नहीं, तो ये दूसरी मैं खुदकुशियों को बहुत हाईलाइट करता हूं कि तरक्की याफ्ता ममालिक में खुदकुशियां बहुत हैं। इस पर भी लोग कहते हैं साहब हर बयान में माँ बाप ओल्ड हाउस में और खुदकुशियों के रेशो ज्यादा। मैं ये इसलिए कहता हूं कि अबे तुम जिस सोसाइटी को फॉलो कर रहे हो जहां सुकून तलाश कर रहे हो, वो खंभों से लटक के मरते क्यों हैं? इतनी तरक्की के बावजूद उनके यहां खंभों से लटक के मरने का रेशो हमसे दुगने से भी ज्यादा, और हम इतने तनजुल में, गुर्बत, महंगाई, गटर के ढक्कन, भंगी पूरा गटर से दाखिल होकर दूसरे गटर से निकल आता है, इस तरह सफाई करता है, उसके बावजूद भी उसको खुदकुशी का ख्याल नहीं आता। तो कुछ तो है हमारी सोसाइटी में पॉजिटिव, जो इतनी डिप्रेशन में भी डिप्रेशन के मरीज कम हैं, और कुछ तो है मेरे भाई वहां जहां सब कुछ होते हुए भी ऐसी डिप्रेशन के लटक रहे हैं। तो लिबरल लोगों को बड़ी तकलीफ होती है, मुफ्ती साहब को सोसाइटी की नहीं बस दो ही चीजें रह जाती हैं, मां बाप, ओल्ड हाउस और खुदकुशियां, और कितना कुछ है, थैंक यू से बात शुरू करना, तरक्की। तो अबे भाई, जो तुम्हें, जो अपने कौम को सुकून ना दे सका वो तुम्हें कहां से सुकून देगा। एक हकीम साहब थे, इंतकाल हो गया, अल्लाह उनकी मगफरत फरमाए, बड़ी लंबी उम्र, बहुत से हकीमों की मैंने बड़ी लंबी लंबी उम्रें देखी हैं। हमारे डॉक्टर हजरात ना हकीमों के बहुत ज्यादा खिलाफ हैं, हकीम दो नंबर होते हैं। मैं डॉक्टरों से कहता हूं, होते हैं बहुत सारे दो नंबर होते हैं, लेकिन सारे दो नंबर नहीं होते। तो जो जिस फील्ड का नहीं है उसके बारे में वो तबसरा ना करे तो अच्छा है। तो चीजें हकीमों में बड़ी टाइट होती हैं। मैंने अक्सर हकीम 90-99 साल के देखे हैं, डॉक्टर नहीं देखे। लेकिन बहरहाल मेडिकल साइंस जिस तरक्की की उरूज पर पहुंची है, वहां हिकमत हकीमी नहीं पहुंची, हकीम लोग नहीं पहुंचे वहां पे। दोनों के अपने अपने फजाइल हैं, बाद हकीम डॉक्टरों के बहुत खिलाफ होते हैं, बट डॉक्टर ऐसे डॉक्टर है भाई, सारे ऐसा नहीं है भाईजान। मेडिकल साइंस ने बड़ी तरक्की की है, आप उसके उशरे उशीर में भी नहीं हो, कुछ चीजें ठीक है। तो वो बड़े अच्छे हकीम थे, बड़े मोतदिल, बड़ी लंबी उम्र, बड़े खुश मिजाज, 85 साल की उम्र में भी हाथ पकड़ लेते ना, कोई छुड़वा नहीं सकता था उनसे। तो वो एक बात मेरी बड़ी गपशप थी, हमारे वाले साहब के दोस्त थे वो, तो मुझे कहते थे, देखो दुबला हकीम और मोटा फकीर, उस पर कभी एतमाद ना करो। कोई फकीर आए और मोटा ताजा, अबे तू, तेरे पास खाने को रोटी नहीं है, तू इतना हट्टा कट्टा कैसे हो गया तू, इसका मतलब तू कुछ इजाफी खा रहा है। और बारीक सा हकीम, उस पर एतमाद ना करो कि भाई तू पहले अपने आप को तो सेहतमंद बना ले, फिर हमें बताना कैसे, क्या ख्याल है। तो ऐसे ही मेरे भाई, मैं इसलिए ये मिसालें देता हूं कि जो सोसाइटी, जो सबसे बड़ा रिश्ता खुदा रसूल ने तो मां बाप का, और अकल भी ये कहती है भाई, अकल भी ये कहती है, आपने इंसानों को गधे घोड़े जैसा बना दिया। मुर्गी कैसे अंडों पे बैठती है, हमारी 3 मुर्गियां अभी एट ए टाइम बैठी हुई हैं, 5 मुर्गियां बैठी हुई हैं, 2 के बारे में मुझे लग रहा है कोई रिपोर्ट आने वाली नहीं है, क्योंकि 25 दिन हो गए। अब मैं सोच रहा हूं उनको उठाऊं, कोई और काम करो भाई, कुछ भी नहीं निकल रहा अंदर से। 3 अभी तक बैठी हुई है, 6 जून उनकी डेट है, और मेरा 6 जून को बयान के लिए सफर है, मेरे लिए बड़ी आजमाइश है। लोगों को नहीं पता कि मैं बयान के लिए कितनी कुर्बानियां देके जाता हूं। अब जहां मैं बयान के लिए जा रहा हूं सफर करके, वो तो समझ रहे हैं कि मुफ्ती साहब आ रहे हैं, जहाज में आएंगे, बयान करेंगे, चले जाएंगे। ओ भाई, तुम्हें क्या पता, वही मुर्गियों से अंडे निकलने का दिन है, डेट वही है, समझ रहे हो, मुर्गियों के अंडे नहीं, अंडे से चूजे निकलने का, वही तो डेट है। तो हमारे लिए तो बड़ी कुर्बानी है, जो जिसको शौक होता है जानवर पालने का, उसके लिए तो बड़ी कुर्बानी है भाई। अब आप देखो, अच्छा लोग कहते हैं ये हर बयान में मुर्गियां और अंडे भी आ रहे होते हैं, जब इबरत की चीजें उससे हमें सीखने को मिल रही हैं, तो भाई 100 दफा आ जाए, एक दलील का नहीं जवाब दे सकते ये लिबरल लोग और मुलहिद लोग, तो हम उसको रिपीट करते रहते हैं। कितनी टेंशन से भाई मुर्गी चूजे निकालती है, कैसे बैठती है जाके यार, 21 दिन आप बैठ के दिखाओ कहीं, आप 21 दिन कहीं बैठ के दिखाओ, तो अपने घर में बंद होके दिखाओ। हालांकि घर में घूमोगे फिरोगे, एक जगह नहीं बैठोगे, 21 दिन बैठती है वो, 24 घंटे में एक दफा खाने के लिए उठती है बस, अंडे खराब ना हो जाए ऐसे, और जरा सा करीब जाओगे ना गुस्सा करेगी। उसके बाद चूजे निकलते हैं, 2-3 महीने की टेंशन है उन चूजों की हिफाजत करना, उनके लिए लड़ती है, मारती है, सबसे लड़ती है, अपने से ज्यादा ताकतवर से लड़ती है, और ऐसी जज्बाती होती है, मंजर देखने वाला होता है, चील से लड़ती है, बाज से लड़ती है, जो बाज होता है ना शाहीन, इससे लड़ती है। जंगलों की वीडियोस देखो आप, शाहीन कितना पावरफुल है, मुर्गी लड़ पड़ी उससे, जान हथेली पे रखती है, बारिश हो रही है खुद भीगती है, बच्चों को छुपाती है, इतना कुछ करने के बाद, ये मां की मोहब्बत है जो अल्लाह ने जानवरों में मिसालें दी हैं, इंसानों में इससे ज्यादा होता है। लेकिन चूजे बड़े होने के बाद मां का ख्याल करते हैं? कभी देखा कोई चूजा मां के लिए लड़ाओ? नहीं। तो लिबरल लोग जो है ना इस सोसाइटी को प्रमोट कर रहे हैं इंसानों में। जानवरों से ये सिस्टम कहां लाना चाह रहे हैं? इंसानों में। कि मां तो पालेगी बच्चे को, जब बच्चा 18 साल का होगा तो मां को टाटा करके चला जाएगा, बाप को टाटा करके बोलो ना चला जाएगा। समझते हो कि नहीं समझते? और इसको कहते हैं ये ह्यूमन राइट्स हैं। ये क्या है? तो ये राइट्स के नाम पे बेड़ा गरक हो रहा है। इसका नुकसान क्या होगा? बच्चे पैदा करने लोग छोड़ देंगे। क्या भाई साले का पता कुछ है नहीं कि हम खिला पिला के बड़ा करें, हमारे ही बाप बन के। और मेरे पास तो ऐसे ऐसे केसेस आते हैं, आप हमारा जर्फ है जो हम बर्दाश्त करते, हमें तो नींदें उड़ जाती हैं रात को। मैं तो ऐसा, नींदें मेरी उड़ गई थी ना, रातों को सोचे आना शुरू होती थी, जो दिन भर सुनते हैं वही फिर खोपड़ी घूम, पूरी पूरी रात जाग जाग के मेरा दिमाग खराब होने लगा था। वो मुख्तलिफ लोगों की कहानियां, उधर से वो बंदा, वो उधर से वो मसला, उधर से वो मसला, उधर बेगम मियां बीवी का वो झगड़ा। अब हमने कहा पागल हो गए हैं क्या? तो मैं तो रातों को जाग जाग के बेड़ा गरक। फिर मैंने डॉक्टर को बोला भाई मैं तो मर जाऊंगा, मैं तो रात को नींद ही नहीं होती। तो फिर डॉक्टर ने बोला एक दिन नींद की गोली खा लो। मैंने कहा भाई इसका आदत, इसकी आदत नहीं डालना। डॉक्टर ने कहा ये साइकिल चेंज हो गया है ना खाने। तो मैंने एक दिन नींद की गोली खाई तो ऐसा सोया कि फिर सारा दिन ही नींद आ रही है, उठा ही नहीं जा रहा। फिर उन्होंने कहा कम करो, तो खैर अब आना शुरू हो गई। नींद की गोली नहीं खाता मैं वो, क्योंकि उसकी लत पड़ जाती है, वो ज्यादा मुसीबत बन जाती है। तो अब थोड़ा रात का नींद जो है ना मेरी सेट होना शुरू हुई है। ऐसे ऐसे वाकयात हैं कि आदमी दिल चाहते हैं कच्चा चबा के खा जाए इसको, जिस तरह कर रहा होता है ना हरकतें। तो बाज दफा औरत जुल्म कर रही है, बाज दफा मर्द जुल्म कर रहा है। ऐसे ऐसी चीजें मार्केट में आ रही हैं और सब एजुकेटेड लोगों के हालात हैं। गरीबों के हालात बहुत अक्सर नॉर्मल हैं। ज्यादातर मसाइल पैसे वालों के साथ चल रहे हैं आजकल। गरीब का एक ही मसला होगा और पैसे नहीं है। मैं कहता हूं ये बहुत अच्छा मसला है तुम्हारे साथ कि तुम्हारी फिक्र एक ही तरफ लगी हुई है, समझ रहे हो? बहुत अच्छा मसला चल रहा है, समझते हो? अच्छा खैर क्या बात चल रही थी यार, वो जल्दी से वो मौलवियों की नहीं। तो मैं, हां मैं वो मुर्गी की मिसाल दे रहा था, कैसे पालती है भाई बच्चे बड़े होकर मार्केट से शॉर्ट। बकरी कैसी खिदमत करती है अपने बच्चे की, बड़ा होकर मार्केट से शॉर्ट। तो ये गधे घोड़ों वाला निजाम किस में आ रहा है? इंसानों में आ रहा है। तो वहां तो वो मैं बाहर मुल्क का कोई वाकया सुनाने लगा था, वो जहन से निकल गया। वो कहते हैं मेरी नींदें उड़ना शुरू हो जाती हैं। तो खुदकुशियों का नहीं, बाहर से ऐसे कोई वाकया कुछ दिन पहले सामने आया कि वो, हां बाप ने बेटे को जेल में बंद करवा दिया जरा सी बात पे। सॉरी बाप ने नहीं, बेटे ने बाप को पहले, यानी जिस बाप ने इतनी कुर्बानियां दी ना विरासत के चक्कर में और कुछ गोलियां वोलियां देके ना कुछ कहानियां करके, अब्बा को क्या कर दिया? अंदर। बाप बेचारा जेल की सलाखों में पीछे, क्या गुजर रही है यार उसके दिल पे, सिर्फ पैसों की लालच में। जब बाप जेल से बाहर आया तो फिर बाप ने केस किया बेटे के खिलाफ। पहले बाप ने केस नहीं किया था, उसने तो इग्नोर किया। केस में बाप सही साबित हो गया तो बाप ने बेटे को क्या करवा दिया? अंदर करवा दिया। लेकिन वो बाप है, थोड़े दिन में उसको तरस आया, बरी कर दिया उसको। बेटे ने बरी नहीं किया था। तो बाप का दिल कितना बड़ा होता है भाई, कितना बड़ा होता है। मैंने कहा यार इसी से बेटे को बाप के पांव में गिर जाना चाहिए, लेकिन वो गैरत लेस फिर भी नहीं गिरा पांव में। तो इसलिए तो हम जब कुरान पढ़ते हैं ना तो माँ बाप के जो कुरान हुकूक बयान करता है वो नहीं नजर आते सोसाइटी में भाई, वो नहीं नजर आते। तो खैर मैं वो ये बात चलते चलते यहां एक बात आई थी कि मैं क्या बात कर रहा था, वो मैंने कहा था वाक्य सुनाऊंगा। तो मैं वो बता रहा था कि दो चीजों को मैं जो बहुत ज्यादा हाईलाइट करता हूं ना, अब्बा अम्मा और ये जो है खुदकुशी के वाकयात, तो ये बताने के लिए कि एक्सट्रीम लेवल पे जो उनकी बदअखलाकी पहुंची हुई है ना उसी की तो मिसाल दी जाएगी। अब्बा अम्मा तो उनसे तो इंसान को वैसे ही मोहब्बत होती है, उनको तो यार तुम तो उनके तो कदमों में जन्नत तलाश करो तुम। तो कैसा सलूक हो रहा है भाई, और वही कल्चर हमारी सोसाइटी में भी आ रहा है। तो قرآن کیا کہتا ہے؟ آپ حق بیان کرتے رہو. ٹھیک ہے, بہت سارے لوگ اس سے اختلاف کریں گے, لیکن لَتَذْكِرَةُ لِلْمُتَّقِينَ, جن کے دلوں میں اللہ کا خوف ہوگا وہ اس سے نصیحت حاصل کریں گے, اس سے تسلی ہوتی ہے. اور پھر قرآن جو یہ بتاتا ہے تو یہ ہمیں پھر نظر بھی آنا شروع ہو جاتا ہے. کچھ لوگ ہوتے ہیں جو بتاتے ہیں جی یہ ہوا تھا تو ہم نے بات سنی آپ کی اور ہم نے اس طرح کر لیا. خوشی ہوتی ہے یار, سارے مخالفت کرنے والے لوگ نہیں ہیں الحمدللہ, بہت سے کیا ہیں موافقت کرنے والے بھی ہیں. اچھا, میں نے ایک آواز اٹھائی تھی نا عدالتی خلا کے خلاف, اور یہ کہ عدالتوں میں باپوں پہ بڑا ظلم ہو رہا ہے. تو ہمارے پاس فون آیا, میرے شاگرد ہیں, تو کچھ لوگوں نے کہا کہ بھائی بہت سارے لوگ اس طرح کے جو اس میں مبتلا ہیں, جن اباؤں پہ عدالتوں میں ظلم ہو رہا ہے بچوں کی وجہ سے, تو آج بہت سارے ایسے لوگ آ گئے ہم سے ملاقات کے لیے. تو میں نے ان کا انٹرویو لیا ہے, وہ انٹرویو انشاءاللہ ہم چینل پہ ڈالیں گے, اس کو زیادہ سے زیادہ پھیلائیں تاکہ پتا چلے کہ عدالتوں میں مردوں کے حقوق کی کیسی دھجیاں اڑائی جا رہی ہیں. خواتین کے حقوق کی تو تنظیمیں ہیں, مردوں کے حقوق پہ بھی تو کوئی تنظیم ہونی چاہیے نا. یہ کوئی گدے گھوڑے ہیں جو چرچائے ان کے ساتھ کرتے رہو, بیلنس نہیں ہے ہماری سوسائٹی میں. اچھا, عورت کی حق کی آواز اٹھاؤ گے 100 لوگ آپ کا ساتھ دیں گے, مردوں کی حق کی آواز اٹھاؤ گے خود مرد بھی ساتھ نہیں دے رہے ہوتے, الٹا مذاق اڑا رہے ہوتے ہیں. جب تک خود نہیں بھگتیں گے نا, خود ان پہ نہیں ہوگی. دیکھو ہماری زندگیاں مقدمے نمٹاتے ہوئے گزری ہے, ہم جب سے مولانا بنے تھے نا تو اس وقت سے لوگ مسائل لے کے آ رہے ہیں. میں نے یہ تجربہ کیا ہے کہ جب کوئی عورت جاتی ہے شکایت کرتی ہے اپنے شوہر کی, تو شوہر کے دوست بھی غور سے سنتے ہیں کیا کہہ رہی ہیں بھابھی, سب اس کو تسلیاں دیتے ہیں بہت ظلم ہو رہا ہے آپ کے ساتھ, اور دوست کو تانے دیتے ہیں. جب یہ بتاتا ہے نا شکایتیں, تو بھابھی اپنی بیگم کی سہیلیاں تو دور کی بات, اپنے دوست نہیں سن رہے ہوتے. اکثر و بیشتر ایسا ہوتا ہے, 100% نہیں ہوتا, اکثر و بیشتر ایسا ہوتا ہے. تو یار تھوڑا سا جب بھی کوئی فیصلہ کیا کرو نا نیوٹرل ہو کے, ظلم اگر مرد کا ہے تو اس کو بتاؤ, عورت کا ہے تو اس کو بتاؤ. یہ صنف نازک کو دیکھ کے اس طرف ایک دم مائل ہو جانا, یہ کوئی مردانگی کی بات نہیں ہے, یہ غیرت کی بات بھی نہیں ہے. تو یہ کوئی غیرت یا مردانگی کی بات نہیں ہے. اکثر میں واقعہ سناتا ہوں نا, امام شابی تھے غالباً, کہ ان کی یہ تابعی میں سے ہیں, ان کی عدالت میں کیس آیا, ایک عورت اپنے شوہر کا ظلم بیان کرنے کے لیے عدالت میں آئی اور بے تحاشا رو رہی تھی. تو کورٹ میں جو لوگ بیٹھے ہوئے تھے نا, ان کو بڑا ترس آیا اس عورت پہ کہ یار واقعی اس پہ ظلم ہوا ہے, اتنا رو رہی ہے. تو انہوں نے امام شابی سے کہا کہ, امام شابی تھے یہ پتہ نہیں کوئی مشہور قاضی شریح تھے غالباً, مشہور قاضی اس دور کے. تو ان سے کہا کہ حضرت اس پہ واقعی بڑا ظلم ہوا, اتنا رو رہی ہے یہ, اس کی فریاد رسی کریں. وہ بڑے زبردست قاضی تھے, انہوں نے کہا کہ یوسف علیہ السلام کے جو بھائی تھے نا, بچے کو جب کنویں میں ڈال کے آئے تھے روتے ہوئے ہی آئے تھے, وہ بھی ہنستے ہوئے نہیں آئے تھے. صحیح ہے نا, تو رونا جو ہے یہ دلیل ظلم نہیں ہے, یہ حق پر ہونے کی دلیل نہیں ہے. بعض دفعہ واقعی عورت کے ساتھ ظلم ہوتا ہے, وہ بالکل صحیح رو رہی ہوتی ہے, بعض دفعہ ویسے ہی رو رہی ہوتی ہے. مرد جب اپنے اوپر ہونے والے ظلم کو بیان کرتا ہے, اس کو جو ظلم ہو بھی رہا ہوتا ہے تو رونا نہیں آ رہا ہوتا عام طور پہ اس کو, عام طور پہ بعض دفعہ آ بھی جاتا ہے, بعض دفعہ نہیں رونا آ رہا ہوتا. تو ظلم دونوں پر ہوتا ہے, عورت پر بھی اور مرد پر بھی, لیکن جو خدا کا خوف رکھنے والے لوگ ہیں وہ کبھی کسی کی یک طرفہ حمایت نہیں کرتے. سمجھتے ہو کہ نہیں سمجھتے؟ اچھا ایک بات یہاں اور سن لو موضوع سے متعلق, پھر میں آگے چلتا ہوں. جب آپ اپنی بچیوں کو گھر سے رخصت کرتے ہو, کیا ہوتا ہے, بیٹی آتی ہے روتے ہوئے, ہاں ہو یہ ہو گیا, ایک دم جذباتی نہ ہو جایا کرو. بے وقوف لوگ ایک دم تیش میں اٹھا کے فون داماد کو, تیری ایسی کی تیسی, میری بچی کے ساتھ یہ ہو رہا ہے یہاں پہ, ہاں ہو, تباہی بربادی, طلاقیں, پھٹے کورٹ کے کھلے, کچہری, زندگی بھر اپنے آپ کو عذاب میں ڈال دیا. اس کو بھی کچھ نہ بولو, رونے دو. جب آئی ہے نا روتے, میں اب آپ کو اسٹائل بتاتا ہوں, ٹھیک ہے نا, پورا سبق پڑھانا پڑتا ہے. بچی آئی, ہاں میرے ساتھ یہ ہو گیا, ہاں. تو آپ سوچو ہو سکتا ہے ہو رہا ہو, لہذا ہم یہ نہیں کہیں گے بچی کو کہ تو غلط کر رہی ہے, ڈرامے کر رہی ہے. بھائی ہو سکتا ہے ہو رہا ہو, اور یہ بھی ہو سکتا ہے کہ نہیں ہو رہا ہو. آپ کی بچی ہے تو اس کا مطلب عورت کی نیچر ہوتی ہے, وہ کسی چیز کو بڑھا چڑھا کے, آج کا تو مردوں کی بھی یہی نیچر ہے, عورت کی کہاں سے. تو سب لوگ چھوٹا سا ظلم ہوگا بہت بڑھاتے ہیں. ہمیں یاد ہے ہم تو بہن بھائیوں میں بہت کھیلے ہیں نا, تو ہوتا یہ تھا کہ جیسے हमने क्या किया, किसी छोटे वाले को हल्का सा लगा दिया चमाट, हल्का सा, वो ऐसे साइलेंसर फाड़ के चीखता था ना बड़ों की हमदर्दियां लेने के लिए। मेरे साथ ऐसा हुआ, मैंने अपने छोटे को एक दफा, बहुत छोटे थे हम लोग, हल्का सा लगा दिया खेल में, वो जो चीखा है हाओ, मैंने कहा मेरी, अब मैं बड़ों से पिटा फिर, हालांकि वो मैंने कुछ नहीं किया भाई, लेकिन वो बड़ों की तवज्जो लेने के लिए ना पूरा सिलेंसर फाड़ के बच्चा रोते हैं, बच्चे रोते हैं, बड़े आके कहते हैं यार क्या कर दिया इसके साथ, दो लगा, हम वो सिलेंसर फाड़ ही नहीं सकते उस तरीके से। तो ये बच्चों में भी नफ्सियात होती है, तो बाज दफा ये मजलूम क्या करता है, छोटी सी बात होती है राई का पहाड़ बना के, उसको पता है कि मैं, बच्ची को पता है मैं अपने माँ बाप के घर जब जाऊंगी तो माँ बाप डिप्रेशन में आएंगे, तो कोई माकूल वजह उनको बतानी पड़ेगी, अब वो वजह इतनी माकूल होती नहीं है, तो राई का पहाड़ बना के हा हु, उधर बाप भी जाहिर है बाप को अपनी बेटी से मोहब्बत, माँ को भी एकदम तैश में यार हो, तो उसका तरीका ये नॉर्मल, थोड़ा सा ड्रामा करके ओहो हो अच्छा ओहो बैठो बहुत, मैं देखता हूँ, मैं करता हूँ बेटा आराम से, दो दिन गुजारो तमीज से, खाना पीना खाओ, ठंडी हो जाओ, आराम से करेंगे बात करेंगे, ये नहीं कि उठाते ही जो है ना वो तेरी ऐसी की तैसी, ओए मैंने तुझे अपनी बेटी इसलिए दी थी, ओए यूं करके फजूल किस्म की बातें शुरू कर देते हो, तो भाई आराम से यार तमीज से, कुछ नहीं हुआ है, सब घरों में होता है, कोई आपको पहले नहीं हो जिसके साथ पता नहीं क्या हो गया, लोग डिप्रेशन में आ जाते हैं, अबे यार मेरी बच्ची के साथ पता नहीं क्या हो रहा है, कुछ भी नहीं हो रहा भाई, अगर हो भी रहा है तो तमीज से हल हो जाएगा मसला, उसको क्या करो, ये भी नहीं कि बच्ची को डांटना शुरू कर दो, ये भी तो हो सकता है वाकई हो रहा हो हमें, तो वो और डिप्रेशन में जाएगी कि यार अब्बा अम्मा का घर मिला था और ये भी सपोर्ट नहीं कर रहे मुझे, दो तीन तीन दिन 48-72 मैंने तो 48 घंटे का टाइम दिया था, 72 घंटे का टाइम दो उसको, बोलो अच्छा बेटा देखते हैं अभी, सब्र करो आराम से आराम से, 72 घंटे गुजरने के बाद ना वैसे ही वो कहेगी मैंने जाना है, आमतौर पर ये होता है कि मैंने क्या करना है जाना है, वो भी गुस्से में भुना हुआ बैठा हुआ होता है, माँ के घर चली गई तो ये हो गया, मैं देखता हूँ उसको, बोले बेटा तेरा 72 घंटे का टाइम है, ठीक है ना, 72 घंटे में पॉजिटिव रिस्पॉन्स आ जाएगा, ठीक है ठीक है, तो तीन दिन तो वैसे ही गुजार दो उसको, उसके बाद बेटे से पूछ, बच्ची से पूछो क्या हुआ था, वो जो भी बताएगी सास के मजालिम या शोहर के मजालिम हा हू, तो यकीन ना करो कि वाकई ऐसा हो रहा है, ये सब घरों में होता है, बढ़ा चढ़ा के बयान किया जाता है, तो ससुराल में मिल लो दामाद से और उनकी सास वगैरह से कि क्या प्रॉब्लम हुई थी, उनकी बात सुने बगैर कभी एकतरफा फैसला मत करो, बसा औकात जब आप उनकी सुनोगे आपको सारा मामला उल्टा मिलेगा, सारी कहानी उल्टी मिलेगी, बस काफी है, तो उनसे सुन के फिर आराम से तजिया करो कि भाई इसमें कौन गलती पर है कौन सही है, बाज दफा ये होता है कि आपका दामाद ही गलती पर होता है, लेकिन वो गलती को इतनी संगीन नौयत की नहीं होती है, सब घरों में होती है, उसको आराम से समझा दो कि भाई माशाल्लाह बहुत अच्छे हैं लेकिन थोड़ा सा आइंदा ख्याल करें, तो बोले चलो बेटा जाओ शाबाश अपने घर जाओ, बहुत से मसाइल इस तरह हल हो सकते हैं, ये जो एकदम तवे पे बैठे होते हैं ना, तवे पे जैसे तवे पे, एक आदमी था दो फेकू थे ना फेकू, एक ने कहा कि सबसे ज्यादा हमें गर्म चाय कौन पीता है, एक ने कहा मैं इतनी, तीन फेकू थे तीन, एक ने कहा मैं इतनी गर्म चाय पीता हूं कि खोलती हुई चाय कप में डालता हूं और पी जाता हूं, जरा एक मिनट भी इंतजार नहीं करता, उसने कहा ये क्या है, मैं तो इससे ज्यादा गर्म पीता हूं, मैं कप में भी नहीं डालता, केतली से मुंह लगा लेता हूं, अब तीसरे के पास फेंकने के लिए कुछ बचा ही नहीं था, तीसरे के पास फेंकने के लिए वो क्या लाता मार्केट में, इससे ज्यादा गर्म तो नहीं पी जा सकती ना, तो उसने क्या किया, उसने कहा भाई मैं क्या करता हूं, दूध पीता हूं, पानी पीता हूं, पत्ती पीता हूं, चाय पीता हूं, चीनी पीता हूं और तवे पे बैठ जाता हूं, मैं पकती ही मेरे अंदर है तो ये तो एक लतीफा था, लेकिन बहुत से लोग वाकई हर वक्त किस पे बैठे होते हैं, तवे पे, तो जब बच्ची इस तरह के मसाइल लेकर आया करे एकदम एक्साइटेड जज्बाती ना हो जाओ और ना कोई गमजदा हो जाया करो, ये सब घरों में क्या है नॉर्मल है, शादी के बाद यही तो, तभी तो अंग्रेज शादी नहीं करता, गर्लफ्रेंड वाला सेटअप है भाई, निकाह लड़ा भाई जब ख्वाहिश पूरी के दफा करो यहां से, मियां बीवी जहां होंगे तो पैगंबरों की सुन्नत है ना निकाह करना, तो सुन्नत में तो कुछ हलाल में कुछ तो मसले होंगे ना भाई, क्या ख्याल है, हलाल में कुछ तो मसाइल होंगे ना, लेकिन उसकी बरकतें ज्यादा हैं, उसके फायदे ज्यादा हैं, इन फ्यूचर आपको वो फायदे मिलेंगे, समझते हो कि नहीं समझते हो, तो इसलिए एकदम नहीं जज्बाती हो जाया करो। खैर हम असल मौजू की तरफ आते हैं, تو قرآن کیا کہتا ہے؟ وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ، آپ حق کو بیان کرتے رہیے، جن کے دلوں میں آخرت کا خوف ہے ان کو نصیحت حاصل ہو جائے گی. اس سے پتہ چلتا ہے کہ جن کے دلوں میں آخرت کا خوف نہیں ہے ان کو 100 دفعہ مر کے بھی نصیحت حاصل نہیں ہوگی، ان کو نہیں ہوگی. تو جو آخرت پہ یقین کرنے والے لوگ ہیں، مذہب کو ماننے والے لوگ ہیں، انہی کو نصیحت ہوگی، باقیوں کو نہیں ہوگی. دیکھ لو یورپ میں 100 سال پہلے جو تحریکیں چلی ہیں نا، معاشرہ تباہی کی طرف جا رہا تھا، انہوں نے اس پہ کان نہیں دھرے. کیوں؟ خواہشات کے غلام بن گئے تھے، آخرت کا خوف ہی نہیں تھا. تو سوسائٹی کیا ہو گئی؟ تباہ ہو گئی. جب آخرت کا خوف ہوتا ہے تو پھر انسان کے پاس آپشن نہیں رہتا. وہ کہتا ہے بھائی اللہ کا حکم ہے، میں اس کو نہیں مانوں گا تو قیامت کے دن مجھے جواب دینا پڑے گا. تو ہر چیز میں ایسا ہی ہے. تو اس لیے کبھی بھی لوگوں کی پرواہ نہ کریں، لوگ کیا کہیں گے، لوگ کیسا اعتراض کریں گے. آپ اگر سمجھتے ہو کہ یہ حق بات ہے اور بیان کرنے سے حق پرستوں کو فائدہ ہوگا، پھر لوگوں کے خوف سے خاموشی اختیار کرنا جائز نہیں ہے. ہاں، آپ کو یہ خیال ہے کہ بات حق ہے لیکن لوگوں کی سمجھ میں نہیں آئے گی، لوگوں کا ظرف اتنا بڑا نہیں ہے، اس کو لوگ غلط رخ میں لے جائیں گے، فائدے کے بجائے نقصان ہوگا، تو پھر ایسے وقت میں حق بیان کرنے سے خاموشی کیا ہے؟ بہتر ہے. تو ایسے وقت میں غلط لوگ پھر بیان کر رہے ہوں گے نمبر بنانے کے لیے، لیکن اس سے سوسائٹی کو کیا سائڈ افیکٹ ہو رہے ہیں اس کو نہیں دیکھ رہے ہوتے ہو، سمجھتے ہو کہ نہیں سمجھتے. تو آگے قرآن کہہ رہا ہے وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنْكُمْ مُكَذِّبِينَ. نبی صلی اللہ علیہ وسلم جب حق بیان کرتے، سوسائٹی کی طرف سے مخالفت ہوتی تو ظاہر غم ہونا نیچرل ہے. تو اللہ نے کہا ہمیں پتا ہے کہ لوگ آپ کی باتوں کا انکار کر رہے ہیں. اب بتاؤ یہ اللہ کو بتانے کی کیا ضرورت تھی بھائی؟ نبی کو تو پہلے ہی پتا تھا کہ اللہ کو کیا ہے، پتا ہے کہ لوگ میرا انکار کر رہے ہیں. تو اللہ اس بات کو کیوں بتا رہے ہیں نبی کو کہ ہمیں پتا ہے لوگ انکار کر رہے ہیں؟ دیکھو، جس کی خاطر آپ قربانیاں دے رہے ہو نا، وہ جب آپ کو تسلی کے لیے کہہ دیتا ہے کہ مجھے پتا ہے تم پہ کیا گزر رہی ہے، تو آپ کے لیے یہ تسلی بہت بڑی تسلی ہوتی ہے. اس سے بھی پتا چلتا ہے کہ ہمیں اللہ کی رضا کو سامنے رکھ کے زندگی گزارنی ہے، پبلک کو سامنے نہیں رکھنا. ہمیں کس کو سامنے رکھنا ہے؟ اللہ کو سامنے رکھنا ہے. اللہ کو سامنے رکھ کے زندگی گزارنی ہے ہم نے. کیوں؟ اللہ کہتا ہے کہ پبلک ناراض ہو بھی رہی ہے نا، ہمیں پتا ہے کہ ناراض ہو رہی ہے. تو جس کو اللہ سے محبت ہوگی نا، اس کے لیے یہ جملہ کافی ہو جائے گا. اللہ کہہ رہا ہے بھائی مجھے پتا ہے. بھائی جب اللہ کو پتا ہے تو وہ دیکھ رہا ہے، وہ اس کی تلافی کر دے گا. اچھا، ایک بہت اہم پوائنٹ کی بات، بعض دفعہ اللہ کی رضا کے لیے ایسا کام بھی کیا جاتا ہے جس میں آپ پہ خواہش نفس کے تانے دیے جاتے ہیں آپ کو، کہ آپ خواہش کے غلام ہو. دیکھو، بعض دفعہ اللہ کو راضی کرنے کے لیے ایسی بات کی جاتی ہے جس سے آپ قربانی دے رہے ہوتے ہو، بڑی قربانی، تو لوگ آپ کو فنڈامنٹلسٹ، بنیاد پرست اور اوٹ پٹانگ قسم کی باتیں کر کے تکلیفیں دے رہے ہوتے ہیں. بعض دفعہ معاملہ الٹا ہوتا ہے، آپ ایسی بات کر رہے ہوتے ہو جس میں آپ پر انگلی اٹھتی ہے کہ یہ خواہشات کے پیچھے چل رہے ہیں، تو یہ حق تھوڑی ہے. مثال سے بات سمجھ میں آئے گی. ہمارے نبی صلی اللہ علیہ وسلم کے منہ بولے بیٹے تھے زید ابن حارثہ، ان کی زوجہ تھی حضرت زینب، اور تھی بھی بڑی حسن و جمال والی. نبی صلی اللہ علیہ وسلم نے حضرت زینب کا نکاح کرا دیا اپنے منہ بولے بیٹے حضرت زید سے، جو غلام بھی تھے، آزاد کر دیا تھا ان کو. اب حضرت زینب کو نہ یہ نکاح پسند نہیں تھا. کیوں؟ وہ آزاد تھیں اور حضرت زید اجمی بھی تھے، غیر عربی تھے، اور غلامی میں زندگی گزری تھی آپ کی. تو عرب لوگوں کا تو ایک ذہن تھا نا، ایک عورت کا ایک خاص طور پہ ذہن ہوتا ہے، بھائی میں ایک تو عرب بھی نہیں ہے، قوم بھی غیر ہے، عرب کا ایک تھا، اپنے آپ کو بڑا سمجھتے تھے، دوسرا پہلے غلام بھی رہے ہیں، تو یہ بے جوڑ کا نکاح سمجھا گیا. لیکن نبی صلی اللہ علیہ وسلم نے حکم دیا، حضرت زید کا نکاح ہو گیا. بعد میں بن نہیں رہی، جھگڑے ہو رہے ہیں، لڑائیاں ہو رہی ہیں. حضرت زید نے ارادہ کیا کہ حضرت زینب کو طلاق دیں. اب نبی صلی اللہ علیہ وسلم کو اس پہ افسوس ہو رہا تھا کہ حضرت زید کیوں طلاق دیں بھائی ان کو، کیونکہ یہ کس کے مشورے پہ نکاح ہوا ہے؟ भाई आपके मशवरे पे कोई निकाह होता है, फिर जब तलाक होती है तो आप भी तो भी इल्जाम आता है ना कि तुमने कराई थी, कहते हैं ना लोग। तो हमारे नबी ये चाहते थे कि हजरत जैद हजरत जैनब को तलाक बोल लो ना ना दें। लिहाजा आपने हजरत जैद को हुक्म दिया कि अमसिक अलई का ज़ौजा का वत्तकिल्ला, अल्लाह से डरो और बीवी को तलाक मत दो। और इस ऑर्डर का कुरान में भी तज़किरा है, वइज़ तक़ूलु लिल्लज़ी अनअमल्लाहु अलैहि व अनअमता अलैहि अमसिक अलैक ज़ौजका वत्तकिल्ला। लेकिन हजरत जैद की नहीं बनी, उन्होंने फिर भी दे दी तलाक। अल्लाह ने कुरान में तंबीह नाजिल की, मा काना लिमुमिनी वला मुमिनतिन, किसी मुसलमान मर्द या औरत के लिए यह लायक नहीं है कि इज़ा क़ज़ल्लाहु व रसूलुहु अमरन, कि जब अल्लाह उसके रसूल फैसला कर दें, अन यकून लहुमुल खियरतु मिन अमरिहिम, तो उनके पास अब ऑप्शन नहीं रहता। तो अल्लाह ने कहा कि हजरत जैद को भी अल्लाह ने तंबीह की कि जब आप उस शख्स को कह रहे थे जिस पर अल्लाह ने भी इनाम किया और आपने भी इनाम किया, हजरत जैद पर नबी के बहुत इनामात थे क्योंकि अजमी भी थे, गुलाम थे, नबी ने आजाद करके बेटा बनाया और बहुत ज्यादा मोहब्बत की, तो इस मोहब्बत का भी तकाजा था ना कि नबी की बात मानते, लेकिन हजरत जैद की नहीं बन रही थी तो उन्होंने क्या किया, छोड़ दिया। तो अल्लाह ने हजरत जैद को भी तंबीह की कि वइज़ तक़ूलु लिल्लज़ी अनअमल्लाहु अलैहि व अनअमता अलैहि, जब आप उससे कह रहे थे जिस पर अल्लाह का भी इनामात और आपके भी इनामात, आप उनको कह रहे अमसिक अलैका ज़ौजक, के बीवी को तलाक मत दो, वत्तक़िल्ला अल्लाह से डरो, लेकिन फिर भी उन्होंने बात ना मानी। अच्छा, अब ये हजरत जैद की एक तरह से मजम्मत हो गई ना, लेकिन कुरान ने, अब वो हजरत जैद के ऊपर तो क़यामत गुजर गई होगी, क्या ख्याल है, क़यामत गुजर गई, मेरा ना मेरे को कुरान में अल्लाह ने कह दिया कि भाई आपने नबी की नाफरमानी की है, तो अल्लाह ने उसकी तलाफी इस तरह की कि वाहिद सहाबी हैं हजरत जैद जिनका नाम कुरान में है, फलम्मा कवा ज़ैदुम मिन्हा वतरन, ए नबी जब जैद ने नहीं मानी आपकी बात और बीवी को तलाक दे ही दी, तो अल्लाह ने इस वाकये में हजरत जैद का क्या किया है, नाम लिया है, इससे उनकी क्या हो गई, क्योंकि थे तो एक फजीलत वाले साहबी ना, बीवी से नहीं बन रही, नबी समझा रहे हैं मत तलाक, तो फिर भी दे दी उन्होंने, तो अब कुरान ने तंबीह भी की कि आपको नहीं देनी चाहिए थी, जब नबी के इतने एहसानात हैं तो एहसानात का भी कुछ तकाजा होता है, ठीक है नहीं बन रही लेकिन नबी की खातिर रख लो, लेकिन फिर भी दे दी उन्होंने, नहीं बन रही होगी। तो कुरान के अल्फाज अब देखो तो कुरान कहता है कि फिर अल्लाह ने ना हजरत जैद का नाम भी जिक्र किया, इससे उनकी क्या हो गई कि वाहिद सहाबी हजरत जैद जिनका सराहतन कुरान में नाम है। यहां अब इल्मी नुक्ते मेरे दिमाग में आते रहते हैं ना, इससे ये भी पता चलता है मेरे भाई कि बेजोड़ का निकाह फुकहा ने यहीं से इस्तेदलाल किया है कि बाज दफा ये होता है कि बेजोड़ निकाह में फिर क्या हो जाती है, नहीं बन पाती। बाज दफा ये भी होता है कि देखो नबी उनको कह रहे हैं कि तलाक मत दो, फिर भी दे दी, लेकिन नबी ने फिर इसको ऐसे मसला नहीं बना लिया कि हजरत जैद से ला ताल्लुक हो गए हों कि मैंने मना भी किया था फिर भी दे दी। वजह यह थी कि भाई अब ये तलाक कोई इतनी बड़ी चीज नहीं है जिसकी वजह से एक दूसरे के जानी दुश्मन बन जाएं हम, नहीं बन रही उनकी जौजा के साथ, नहीं रखा उन्होंने, तो तंबी तो की है, लेकिन फिर अल्लाह ने भी उनका नाम कुरान में जिक्र कर दिया और नबी ने भी बाद में अपने और उनके ताल्लुकात के दरमियान आँच नहीं आने दी। तो इससे हमें यह भी पता चलता है कि इन मसाइल को बहुत ज्यादा बढ़ाना नहीं चाहिए। समझते हो कि नहीं समझते हो, तलाक अच्छी चीज नहीं है, लेकिन हो जाए तो अब ये नहीं कि उसको अना का मसला बनाकर एक दूसरे को जलील करना शुरू कर दो, और जो अदालतों में जो हो रहा है, बच्चों पे आधा टांग उसके पास और गर्दन उसके पास और बच्चों के साथ जो ज्यादती हो रही है और फिर इल्जाम, ये जंगली और जाहिलों वाले मुआशरे पर ये चीजें सूट करती हैं, पढ़े लिखे मुआशरे कि ये मसाइल नहीं होते। तो हमारे नबी ने ऐसा ही किया, मना भी किया फिर भी दे दी, तो चलो फिर भी ताल्लुक उनके सवाल कर लिए, अब क्या करें भाई। लेकिन अब मसला हजरत जैनब का ये हो गया कि हजरत जैनब का तो दिल, नबी की फूफी जात बहन भी थी वो, उन्होंने नबी के मशवरे पे शादी की थी, अब जब तलाक हो गई है तो उनकी तलाफी कैसे हो, समझ में आ रही है बात कि नहीं आ रही भाई। मैं अपनी मिसाल नहीं दूंगा, फिर लोग कुछ और समझना शुरू कर देंगे मेरी, तो वैसे भी अभी आपकी मिसाल नहीं, ये बहुत छोटा बच्चा है, आपकी मिसाल, वो उसको बहुत मजा आ रहा है शादी की बात में, कतर से आए, انہوں نے کسی خاتون کو مشورہ دیا کہ ان کے دوست سے شادی کر لیں. وہ خاتون کہہ رہی ہے ایکچولی میں نہیں کرنا چاہتی. انہوں نے کہا بہت اچھا دوست ہے, بہت اچھا دوست ہے. انہوں نے کرا دی اس کی شادی. بعد میں طلاق ہو گئی. وہ خاتون آئی ان کے پاس, تمہارے مشورے پہ شادی کی تھی, ہو گئی طلاق. ان کے پاس آپشن یہ ہے کہ اب تم طلاق یافتہ ہو, اب میں ہی کر لیتا ہوں آپ کے ساتھ. یہ کہو گے نا آپ, تو اگر آپ میں کوئی قابلیت ہوگی, اچھی سیلری ہوگی, اچھا مقام ہوگا, عورت اس پیشکش سے کیا ہو جائے گی, خوش کہ چلو جی ایک جگہ طلاق ہوئی لیکن مجھے اس سے اچھا رشتہ مل گیا. ہاں اگر آپ کمتر ہوگے پھر وہ کہے گی نہیں جی کائنڈلی آپ فری ہونے کی کوشش نہ کریں. لیکن اگر آپ اس کے لیول سے بہت اونچے ہوگے تو آپ کے پاس اس کے درد کی تلافی کا اس کے علاوہ کوئی آپشن نہیں ہوگا. بھائی اب تم بے گھر ہو گئی ہو تو چلو میں پیشکش کرتا ہوں. میں نہیں کر رہی ان کی بات کر رہا ہوں, میں فرض کر کے ہی ہوں, کر میں کسی کو پیشکش نہیں کر رہا ہوں. تو اب کیا ہے, یہی ہوا جب رسول اللہ صلی اللہ علیہ وسلم, حضرت زید نے ڈیورس دے دی حضرت زینب کو. طلاق دینے کے بعد نبی کے دل میں ارادہ ہوا کہ اب میں ان سے نکاح کر لیتا ہوں تاکہ ان کی تلافی ہو جائے. اب مسئلہ یہ تھا کہ عرب لوگ منہ بولے بیٹے کو حقیقی بیٹے کی طرح سمجھتے اور اس کی بیوی کو کیا سمجھتے, بہو. آئی بات سمجھ میں؟ حالانکہ اسلام بنے ہوئے رشتوں کا قائل نہیں ہے, ایسے تو سارا نظام برباد ہو جائے گا. اپنی اما کو چھوڑ کے پڑوسیوں کی اما کو اپنی اما بنا لیا, وراثت اس کو مل رہی ہے کہ جی کاغذات میں اس کو میں نے اما کر دیا ہے. میں نہیں بھائی, جو سچی مچی کی اما ہے ہمیشہ وہی اما رہے گی, سچی مچی کے ابا. کل کی کوئی میرے پاس آیا مسئلہ پوچھ رہا ہے کہ میں بیرون ملک جانا چاہتا ہوں, تو دوسرے ملک میں جو صاحب ہیں وہ مجھے اپنا بیٹا بنا کے ویزا دلوا رہے ہیں, تو ولدیت میں میں ان کا نام ڈالنا چاہتا ہوں. میں نے کہا میرے بھائی 100 دفعہ نا غیرت سے ڈوب کے مر جاؤ. کچھ بھی ہو اپنا باپ کبھی کسی کو گروی نہیں دیا جاتا, نہ اس سے نسبت ختم کی جاتی ہے. ہماری سوسائٹی میں ابا ہی بچائے یہ غیرت کی چیز. انگریزوں میں تو ابے کیا ہو گئے, شارٹ ہو گئے کسی کے یہاں ابا. بار بار بتاتا ہوں نا ایک بات, مقصد کسی سوسائٹی کی توہین کرنا نہیں ہے, مقصد یہ کہ تم بھی یہ چاہتے ہو. انگریزوں میں آپ ملیں یہ فلاں صاحب ہیں, یہ ان کی والدہ ہیں, ابا کبھی ہوتے ہیں کبھی ہوتے بھی ہیں نہیں بھی ہوتے, تو تم یہ چاہتے ہو تم لوگ بھی ابا لیس ہو جاؤ. یار بھائی غیرت کے خلاف ہے یار, جو تمہارا باپ ٹی بی کا مریض ہو, کینسر ہو, جو مرضی ہو, بھائی میرا باپ کیا ہے, یہی ہے, ایسی کی تیسی. بھائی پیسوں کے لیے یار باہر جاب کے لیے ابا تبدیل کر رہا ہوں. کہہ رہے میں سچی مچی میں سمجھ کاغذات میں کر رہا ہوں. میں نے کہا یار 100 دفعہ بھی اگر کوئی مرے نا انسان اس بات پہ, مذاق میں بھی اپنا باپ تبدیل نہیں کرتا وہ, غیرت اگر ذرا سی ہوگی. اور ابا میں بھی غیرت ہونی چاہیے. وہ بھی کہتے ہیں ٹھیک ہے بیٹا ڈاکومنٹس کی خاطر اصل میں ایکچولی باہر جانا ہے تو وہ والا ابا ڈال دے تو. اس کا مطلب ہے ابا بھی غیرت, بولو غیرت. غیرت ایسی چیز نہیں ہے جس کو کوئی لیبورٹری میں ٹیسٹ ہو اس کا, یہ محسوس کرنے والی چیز ہے. سمجھ میں آ رہی ہے بات, یہ محسوس کرنے والی, جب ہوتی ہے تو پتہ چلتا ہے, نہیں ہوتی. غیرت حیا یہ سب چیزیں محسوس, یہ سائنسدانوں کے ٹاپک نہیں ہے. یہ تو یہ جائز نہیں ہے, حرام ہے. قرآن نے صاف طور پہ منع کیا کہ ابا چینج نہیں ہو سکتے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو خیر جو بچے اڈاپٹ کر لیتے ہیں نا آپ, اس میں بلدیت میں اپنا نام نہیں ڈال سکتے. سرپرست میں ڈالو اپنا نام, بلدیت میں نہیں ڈال سکتے, نہ ان کا وراثت میں حصہ ہے. ویسے زندگی میں کچھ ان کو دے دو اچھی بات ہے, یا وصیت کر لو ان کے لیے کچھ 1/3 کی. تو اب کیا ہے, نبی صلی اللہ علیہ وسلم نے ارادہ کیا بھائی حضرت زینب سے میں نکاح کروں گا, کیونکہ اب ان کے جو غم کی تلافی اس کے بغیر ممکن نہیں ہے. ان کا دل بھرنا ہوگا کہ بھائی ہم نے تو نبی کے مشورے پہ یہ کیا تھا. تو آپ کے دل میں خواہش پیدا ہوئی کہ نکاح ان سے کون کرتا ہے, میں کرتا ہوں. عربوں میں ایک طوفان مچ گیا, لو بھائی محمد صلی اللہ علیہ وسلم معاذ اللہ اپنی بہو سے نکاح کر رہے ہیں. ہمارے نبی کے دل میں خیال آیا کہ بھائی میں نے اگر یہ کام کیا نا تو اس میں ہوگی بدنامی, اس میں کیا ہوگی. حالانکہ آپ کا دل بھی چاہ رہا ہے, دل بھی چاہ رہا ہے, لیکن آپ کو خیال آیا کہ کیا ہوگی اس میں بدنامی. قرآن نے وعید نازل کیا, تخش الناس, آپ لوگوں سے ڈر رہے ہیں. حالانکہ دیکھو یہاں لوگوں سے ڈر کے, یعنی لوگوں کے ڈر سے اپنی خواہش کو کچلا جا رہا ہے. سوری, تو قرآن کہہ رہے اپنی جائز خواہشات کو پورا کرنے میں پبلک سے ڈرنے کی ضرورت نہیں ہے. ये जो लोग उलमा को ताने देते हैं ना, बड़ी बड़ी गाड़ियों में घूमते हैं और बड़े बड़े लग्जरी लाइफ में और बिजनेस क्लास में सफर कर रहे हैं, मेरे भाई अगर हलाल पैसों से कर रहे हैं ना, तो फिर जो मौलवी लोगों के तानों की वजह से फटफटी पे आ गया वो दो नंबर मौलवी है, सही है ना। वो डरता है लोगों से, भाई जब हलाल है तो तुम्हारे ऐसी की तैसी, भाई हम बिजनेस क्लास के, हम अपना जहाज खरीद के उड़ाएंगे उसको। तो सिर्फ बुराई में लोगों से डर के नहीं है कि अपनी ख्वाहिशात के खिलाफ आप लोगों से डरें, अपनी ख्वाहिश पूरी करने में भी लोगों से डरने की जरूरत। आपका दिल चार शादियों का कर रहा है, आप हुकूक अदा कर सकते हो, दिल चाह रहा है आपका, लोग मलामत कर रहे हैं, ऐसी की तैसी बाड़ में जाओ, तुम्हारी मैं मजे के लिए कर रहा हूं, जाओ। मैं जब दूसरी कर रहा था ना, लोगों ने कहा असल में एक्चुअली ये जो सुन्नत वन्नत नहीं है, असल में तो मजे के लिए कर रहे हैं आप एक्चुअली। मैंने कहा मजे के लिए कर रहा हूं, मेरा याशी का दिल चाह रहा है, तेरे को क्या तकलीफ हो रही है, क्या ख्याल है भाई। मैंने कहा हालांकि मैं सुन्नत ही के लिए कर रहा था, मैं नहीं कह रहा कि उसमें कोई दिल की चाहत और ख्वाहिश का कोई उंसर ही नहीं था, ऐसा नहीं है। लेकिन भाई हम जिस मकसद के लिए कर रहे हैं, मैंने कहा मैं लोगों से कहता था कि मैं निहारी खाता हूं, उसमें नींबू भी निचोड़ता हूं, मगज निहारी नली भी डलवाता हूं, मक्खन का तड़का भी लगवाता हूं मजे के लिए। किसी को आज तक उस पर एतराज नहीं हुआ, हालांकि वो अक्सर जो बयान में मुझे लेके जाते थे उनके पैसों से खा रहा होता था, पैसे भी अपने नहीं होते थे, उस पर तो कभी एतराज नहीं किया। अब शादी अपने पैसों से कर रहा हूं, उस पर कह रहे हैं ये देख मजे के लिए। तो ऐसे मौके पे पब्लिक से जो डर गया ना, वो भी परले दर्जे का अहमक और परले दर्जे का बेवकूफ है, ना खुदा मिला ना बेगम मिली, खुदा भी राजी नहीं हुआ। क्या ख्याल है कि तुम लोगों से डर रहे हो, मैंने एक चीज को हलाल किया वो तुम्हारी समझ में नहीं आ रही, पब्लिक बुरा समझ रही है उसको राजी कर रहे हो, अल्लाह भी गया और मजे भी गए, बेगम भी गई, ठीक है ना, वो भी नहीं मिली। तो ये बेवकूफ हमारे काम है, हलाल लज्जतों में भी लोगों की परवाह मत किया करो। हमारे हजरत को अल्लाह ने बड़ा पैसा दिया था, घड़ी ऐसी खानदानी रखी हुई थी ना, बार दफा दिखाते भी थे चढ़ाने के लिए, जिनको मौलवियों से तकलीफ होती है उनको दिखाते थे कि ये बहुत महंगी घड़ी है, समझ रहे हो। जिसको दिया है वो लग्जरी लाइफ गुजारे, नहीं दिया तो सबर करे भाई, इसमें क्या है। अच्छा YouTube आजकल बहुत चल रहा है, YouTube की अर्निंग मौलवी लोग असल में अपने लिए हलाल की हुई है, दूसरों के लिए। तो YouTube की अर्निंग मौलवियों ने अपने लिए हलाल नहीं की है, मौलवियों को हम आपसे ज्यादा जानते हैं। YouTube की अर्निंग का तो अभी मैं दलाइल नहीं देता, वो तो मैं बीसियों दफा दे चुका हूं। जो लोग मौलवियों पे एतराज करते हैं ना, YouTube की अर्निंग हलाल है हराम है, मैं उन लोगों से कहता हूं, वो कहते हैं असल में इनके अपने चैनल है ना इसलिए हलाल है। मैं भी ये इल्जाम लगा सकता हूं, तुम्हारा कोई चैनल नहीं है ना इसलिए तुम्हारी नजर में क्या है, हराम। जिस दिन तुम्हें पता चला ना कि इसके अलावा कोई सोर्स ऑफ इनकम नहीं है, सबसे पहले तुम बनाओगे अपना चैनल, समझते हो कि नहीं समझते। तो ये इल्जाम तो हम भी आप पे लगा सकते हैं। तो जिसको जो मुंह में उठाता है उठा के फेंकता रहता है, बस फेंकता रहता है। और अगर YouTube की अर्निंग हराम है तो फिर सबके लिए हराम है। फिर YouTube का जिसका चैनल हो ना, वो आपको चाय भी नहीं पिला सकता, चाय पिलाएगा वो आपके लिए पीना क्या है, हराम है। बहुत से लोग YouTube की अर्निंग को हराम कहते हैं, लेकिन यूट्यूबर जब उनकी दावत करते हैं, हदिये देते हैं, बड़े तसल्ली से ठंडे पेटों वो हदिये रख के खा भी रहे होते हैं और उनकी दावतें भी फोड़ रहे होते हैं बैठ के। ये तो मुनाफकत तो आप कर रहे हो, एक तरफ हो जाओ ना। फिर मैं बार बार कहता हूं, अगर यूट्यूब के एडवर्टाइज में औरत आने की वजह से उस प्रोडक्ट को प्रोमोट करने की भी कमीशन हराम है, इसलिए कि उसमें क्या आ रही है, एड में औरत आ रही है, हालांकि उसका जो अर्निंग मिल रही है वो औरत को दिखाने की नहीं मिल रही है, वो उस कंपनी की प्रोडक्ट को प्रोमोट करने की मिल रही है। औरत का आना उसमें जिम्मेदार है, जो कि गलत है, हम उसको सही नहीं कहते। तो जैसे शैंपू की बोतल में औरत की तस्वीर आ रही है, वो भी तो गलत है ना, लेकिन दुकानदार को पैसे किस चीज के मिल रहे हैं, वो तस्वीर बेचने के नहीं मिल रहे, वो शैंपू बेचने के मिल रहे हैं। तो वहां भी तो आप दुकानदार को भी बोलो ना कि ये असल में चूंकि दुकानदार चूंकि मौलवी है, तो इसने शैंपू की बोतल जिसमें इतनी बेहुदा लड़की की तस्वीर है उसको बेचने को उसने क्या किया हुआ है, जायज किया हुआ है। तो वहां चूंकि अपनी जनरल स्टोर है, अपनी दुकानें हैं, तो मुनाफिक बहुत से होते होंगे मौलवी मुनाफिक, मैं कोई ठेकेदार नहीं हूं हर चीज में मौलवियों को सही करार दूं, लेकिन ये जो तबसरा करने वाले लोग हैं ना, इस मौके पे इनकी मुनाफकत हमें दो और दो चार की तरह नजर आ रही है। तो जियो और जीने दो लोगों को, हलाल हराम में फर्क करो। तो अगर कोई नबी सल्लल्लाहु अलैहि वसल्लम हजरत ज़ैनब से निकाह कर रहे हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम के दिल में ख्याल आया कि लोग क्या कहेंगे, कुरान ने कहा अतख्शन्नास, लोगों से डर रहे हो आप। जब वो मुंह बोला बेटा है, हकीकी बेटा नहीं है, तो उसकी बीवी आपकी बहू نہیں ہے, وہ نام محرم ہے آپ کے لیے. آپ کے دل میں نکاح کی خواہش ہے, آپ کریں. اور پھر قرآن نے ایک کام یہ کیا کہ قرآن کہتا ہے زوج نہ کہا, ہم نے آپ کا نکاح ان سے کر دیا ہے, آپشن ہی ختم کر دیا آپ کے پاس, نو کہا. آئی بات سمجھ میں؟ نہیں, یہ بات میرا خیال ہے. یہی وجہ ہے کہ حضرت زینب واحد زوجہ ہیں جن کا نکاح آسمانوں پہ ہوا ہے. تو نبی نے آپ کا نکاح, اللہ نے آپ کا نکاح پڑھا دیا, زوج نہ کہا, اللہ نے کہا ہم نے آپ کا نکاح کر دیا, یہ آپ کی زوجہ ہیں. تو نبی کی پھر کیسی ٹینشن ہوئی کہ عرب نے کہا اچھا لو بھائی اپنے لیے مسئلہ ہی کیا کر دیا, چینج کر دیا, معاذ اللہ یہ الزامات لگے. لیکن قرآن نے کہا کہ اتخش الناس واللہ احق ان تخشاہ, آپ لوگوں سے مت ڈریں. کس سے ڈریں؟ اللہ سے. اس میں ہمیں یہ بھی بتا دیا گیا کہ بھائی اگر آپ کی کوئی جائز خواہش ہے نا اور آپ پوری کرنا چاہتے ہو تو اس میں بھی لوگوں کے خوف سے اس جائز خواہش سے پیچھے مت ہٹو. لوگ تو باتیں بناتے رہیں گے کہ مولوی ریووں میں گھوم رہا ہے, مولوی فلان. اچھا یہ مولوی فرقہ ایسا ہے ہر کام میں کیڑے نکال لیں. مولوی پٹ پٹی پہ گھومے گا تو لوگ کہیں گے ان کا تو کوئی لائف اسٹینڈرڈ ہی نہیں ہے, پھٹے پرانے کپڑے پہنتے ہیں اور کچھ ہے ہی نہیں بچا, ان کی بات ہم کیا سنیں, ان کو تو دنیا کا پتہ ہی نہیں ہے. وہ اچھی سواری میں گھومے گا تو دیکھو لگژری لائف ہے ان کی. جب میری ایک شادی تھی نا, میں دوسری کی ترغیب دیتا تھا لیکن میرے اندر دوسری کا دم نہیں تھا. صحیح بتا دوں, میں بتاتا تھا دو کرو لیکن میں نہیں کرتا کہ میرے میں دم نہیں ہے. لوگ کہتے تھے پھر ہمیں ترغیب کیوں دیتے ہو. میں کہتا ہوں بات تو اچھی کرے نا آدمی. یہ 2002 کی بات ہے, 2003 یا 2 کی. میں کہتا ہوں بات تو ہم وہی کریں گے جو ہمارے اندر دم نہیں ہے. تو پھر میں نے کہا جب لوگوں نے کہا کہ پھر ہمیں کیوں بول رہے ہو, تانے دیتے تھے. جب میں نے کر لی, شادیوں کے علاوہ کچھ کام ہی نہیں ہے لوگوں کا, شادیوں کے علاوہ کوئی کام ہی نہیں. تو لوگوں کے منہ کسی کا باپ بھی بند نہیں کر سکتا. تو لوگوں کو مت دیکھو. اور یہی لوگ جب آپ بزنس کر کے, مولوی پیسہ نہیں کماتا نا, اگر بعض علماء بزنس کر رہے ہیں, اللہ نے بڑا پیسہ دیا ان کو, ان پہ بلا وجہ الزام چندے کا پیسہ ہے. بھائی اگر کوئی ثابت ہو جاتا ہے چندے کا پیسہ ہے, میں کہتا ہوں اس کو ذلیل کرو, ٹھیک ہے نا. اگر چندے کا پیسہ کھا رہا ہے نہیں ہوتا تو آپ کیسے کسی پہ. بہت سارے لوگوں کے بزنس بھی ہوتے ہیں. اب بزنس کر کے اگر وہ کما رہا ہے تو اس پہ طنز کے ان کی لائف اسٹائل دیکھو. اور بزنس کر کے نہیں کما رہا, غریب مر جاتا ہے, اس کے بچوں کے پاؤں میں پہننے کے چپل نہیں ہوتے, پھر جواب دے رہے ہوتے ہیں شادیاں کر کے ان کو بچے پیدا کرنے تو آتے ہیں, بچوں کے فیوچر کی ان کو فکر نہیں ہے. تو یہ وہ قوم ہے جو کسی صورت میں خاموش ہونے والی نہیں ہے. اور یہ سب کے ساتھ ہوتا ہے. جو آپ کے مخالفین ہیں انہوں نے ہر چیز میں کیڑے نکالنے. حضرت حکیم اختر صاحب رحمہ اللہ تعالیٰ فرمایا کرتے تھے, بڑی پیاری بات فرماتے تھے, آپ سے آپ کو عقیدت ہے, اس میں کوئی عیب بھی ہوگا نا تو لوگ اس کو پازیٹو وے میں لے جاتے ہیں, اور جس سے آپ کو دشمنی ہے اس میں کوئی خوبی بھی ہوگی اس کو نیگیٹو میں لے جاتے ہیں. جیسے پیر صاحب بہت گول مول سے موٹے سے ہیں نا, بہت زیادہ بھاری بھرکم ہے, تو کہتے ہیں ہمارے پیر صاحب کو اللہ نے کا خصوصی کرم ہے اللہ کا, حضرت سے, حضرت پہ اللہ کا خصوصی کرم. زادہ بسطتن فی العلم والجسم. قرآن میں آتا ہے کہ جو جالوت تھے نا, جالوت جو بنی اسرائیل کے امیر تھے, بنی اسرائیل نے کہا ہم ان کو نہیں مانتے, تو اللہ نے کہا ان کو اللہ نے جسم اور علم میں بڑائی عطا کی ہے. تو ہمارے حضرت بھی جالوت کی طرح ہیں, اللہ نے علم بھی دیا اور ماشاءاللہ جسم بھی دیا. اور جو مخالف پارٹی کا وہ کہے گا موٹا, وہ کیا کہے گا, ادا اس کو دیکھو کھا کے کیا ہو گیا ہے, موٹا ہو گیا ہے, خواہش شہوت پرست آدمی. تو جس کو عقیدت نہیں ہوتی اس نے آپ کی ہر پازیٹیو چیز میں نیگیٹیوٹی تلاش کرنی ہے, جس کو عقیدت ہوتی ہے وہ الٹی چیزوں کو بھی سیدھا لے جانے کی کوشش کرتا ہے. تو بیلنس رکھو میرے بھائی, جب تک 100% کسی چیز کے غلط ہونے کا یقین نہ ہو تو اسلام یہ کہتا ہے کہ ہم نے صحیح پر ہی اس کو معمول کرنا ہے. جب تک غلط ہونے کا یقین نہ ہو, صحیح اس کو صحیح سمجھنا ہے ہم نے. 100% جب تک یقین نہ ہو کہ یہ غلط ہے, سمجھتے ہو کہ نہیں سمجھتے. تو قرآن کیا کہتا ہے, وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنْكُمْ مُكَذِّبِينَ, اے نبی ہمیں یقین ہے, ہمیں پتا ہے کہ یہ آپ کا انکار کر رہے ہیں. تو اللہ نے تسلی دے دی, تو یہ تسلی ہمارے لیے بھی ہے. ہم اللہ کو سامنے رکھ کے زندگی گزاریں, پھر اگر لوگ مخالفت کرتے ہیں تو ہمیں یہ تسلی ہونی چاہیے, بھائی جس کو خوش کرنے کے لیے کر رہے ہیں وہ ہمیں دیکھ رہا ہے. اس کی میں ایک خاندانی سی مثال دیتا ہوں. آپ کی مثال تو خاندانی نہیں ہے لیکن ایک لحاظ سے خاندانی ہے, سمجھ میں آنے کے لحاظ سے خاندانی ہے, ویسے کوئی اتنی خاندانی ہے نہیں. خاندانی لوگ یہ کام کرتے نہیں ہیں. آپ کو کسی سے عشق ہو گیا, महबूबा से, अब क्या है कि आप उसकी गली के चक्कर लगा रहे हो, पब्लिक ने पढ़ के कूट दिया आपको, आप चाह रहे हो कि जिसकी खातिर पिट रहा हूं उसको तो पता चले ना। जब उसको पता चलेगा कि मेरा महबूब मेरी खातिर पिट रहा है तो उसके दिल में मोहब्बत के जज्बात भड़केंगे, कुछ तो तरस आएगा ना कि मेरा महबूब कैसे मार खा रहा है, कोई पत्थर से ना मारे मेरे दीवाने को, बम का जमाना है, उड़ा दो साले को। एक ने मेरे खिलाफ क्लिप बनाया कि मिंबर पे गाने सुना रहे लोगों को बैठ के, तो कोई हालांकि गाना यूं नहीं है, गाना तो किसी और अंदाज से है। तो अब जब आप पिटोगे, आप चाह रहे हो कि उसको पता चले, उसको पता नहीं है, एक एक थप्पड़ आप पे भारी होगा, यार बिला मिस कॉले हैं सारी, इस पिटने का कोई फायदा नहीं है, सारी मिस कॉले जा रही हैं। लेकिन आपको पता चला जी आपकी महबूबा खिड़की में आके खड़ी हो गई है और पिटता हुआ आपको देख रही है, उसको ये भी पता है कि मेरी वजह से पिट रहा है, एक आप चाहोगे कि और कस कस के लगाओ, मुझे खून निकालो यार, ब्लीडिंग होनी चाहिए, क्या ख्याल है? ऐसा ही होगा ना, जब तक शादी ना हुई हो, शादी के बाद मामला क्या हो जाएगा, बिल्कुल उल्टा हो जाएगा। तो मेरे भाई जिनको अल्लाह से मोहब्बत है, अल्लाह उनको तसल्ली दे रहा है, इन्ना लनअलमु अन्नम, अच्छा वो महबूबा जो आपको देख रही है, आप पिट रहे हो, आप महबूबा को नहीं देख रहे, इतने में आपके मोबाइल में मैसेज आया कि मैं तुम्हें देख रही हूं, मैं तुम्हें देख रही हूं, आपका तो सारा गम खत्म हो गया कि नहीं हो गया, आप तो पलट पलट के बोलोगे यार दो इधर से भी लगा यार, जरा ये वाली जगह अभी तक स्वेलिंग नहीं हुई है यहां पर, फिर यहां से पलटोगे यार दो थप्पड़ इधर भी लगाओ। तो अल्लाह मियां कुरान में क्या कहते हैं, जो लोग अल्लाह की खातिर कुर्बानियां दे रहे हैं, उनकी मुखालफत हो रही है, वो हक बयान कर रहे हैं, तो ये अल्लाह की तरफ से उनको मैसेज आ रहा है, इन्ना लनअलमु अन्न मिनकुम मुकज्जिबीन, हमें पता है कि लोग तुम्हारी मुखालफत कर रहे हैं और तुम्हें टेंशन दे रहे हैं। तो ये असल में अल्लाह की तरफ से SMS आ रहा है। तो जिसको अल्लाह से मोहब्बत होगी और इस सिचुएशन में होगा ना, उसको इस आयत की लज्जत महसूस होगी, और जो इन हालात से गुजर नहीं रहा वो इस आयत को आम आयतों की तरह एक आयत समझेगा। समझते हो कि नहीं समझते? अब मैं जल्दी से आयत को मुकम्मल कर लूं, वइन्ना लनअलमु अन्न मिनकुम मुकज्जिबीन वइन्नहु लहसरतुन अलल काफिरीन। सवाल पैदा होता है, ए अल्लाह हमें तो तसल्ली हो रही है, हम बर्दाश्त भी कर रहे हैं, लोगों के ताने भी मिल रहे हैं, तू हमारे साथ है, हमें तसल्ली हो रही है, लेकिन ये आधी तसल्ली है, पूरी तसल्ली ये होती है कि दुश्मनों को सजा भी तो मिले ना। आप महबूबा की खातिर पिट रहे हो तो आपको तसल्ली तो होगी, चलो महबूबा देख रही है ना, आपका ये भी तो दिल चाहेगा कि ये कमबख्त जो मुझे कूट रहे हैं इनको भी तो कुछ होना चाहिए ना। तो अल्लाह ने फरमाया वइन्नहु लहसरतुन अलल काफिरीन, आज जो लोग हक की मुखालफत कर रहे हैं तो आपकी जो दावत है कल इनके लिए हसरत का सबब बनने वाली है, कल जब रोजे माशर होगा उस वक्त इनको अफसोस होगा कि हमने कितनी बेहतरीन दावत को ठुकरा दिया। तो आने दो, ये दुनिया एग्जामिनेशन हॉल है, यहां रिजल्ट अनाउंस नहीं होता, कल पलड़ा आपके हक में होगा। तभी कुरान कहता है कि वइदा मर्रू बिहिम यतगामज़ून, जब अहले ईमान और नेक अमल वाले लोग गुजरते हैं तो ये बुरे लोग भक्तियां कसते हैं, मजाक उड़ाते हैं। आज देख लो ना लिबरल तबका, मौलवी ऐसे, टोपियों वाले ऐसे, दाढ़ियों वाले ऐसे, अबे सब दो नंबर होते हैं, अबे सब भाई सबके सब तो सारे सियासतदान सारे बुरे नहीं होते। वइन्नहु लहसरतुन अलल काफिरीन, कुरान कहता है कि जब ये नेक लोग और अच्छे लोग हैं ना तो दुनिया में इन पे भक्तियां कसी जाती हैं। यतगामज़ून वइदा मर्रू बिहिम यतगामज़ून वइदन क़लबू इला अहलिहिम, क्या है भाई? फन क़लबू फकीहीन, जोर से बोला करो। हाँ, वइदन क़लबू इला अहलिहिम क़लबू फकीहीन, जब अपने घर वालों की तरफ जाते हैं इतराते हुए जाते हैं कि आज हमने ये किया, आज हमने ये किया, तो اللہ فرماتے ہیں فل یوم الذین آمنوا من الکفار یضحکون، آج پاسا پلٹ چکا ہے، جو قیامت کا دن ہوگا نا آج معاملہ الٹا ہے، آج ایمان والے نیک اعمال والے ہنسیں گے ان نافرمانوں پہ اور بولیں گے تم اس دنیا کو مسافر خانہ نہیں سمجھے، خدا کی آیتوں کا تم نے انکار کیا، بتایا جا رہا ہے کہ اللہ کا قانون یہ کہتا ہے، تم نے اس قانون کو اگنور کیا، تمہیں بتایا جاتا تھا امریکہ کا قانون یہ کہتا ہے ایک دم کان کھڑے ہو جاتے تھے، تمہیں بتایا گیا یو کے کا قانون یہ ایک دم تم غور سے سنتے تھے یار کیا لا ہے، تمہیں بتایا گیا یونائٹڈ نیشن کا یہ لا ہے ایک دم، تمہیں بتایا گیا بھائی شریعت اسلام یہ کہتا ہے، یار اسلام کیا کہتا ہے، اس کو لفٹ ہی نہیں کراتے تھے تم، ایسا ہی ہوتا ہے نا ہمارے دنیا دار طبقہ، ہم چیخ چیخ کے تھک گئے عورتوں کو سمجھا رہے ہیں یہ عدالت سے کھلا نہیں ہوتا، کوئی سن رہا ہے ہماری بات، جس عورت نے کھلا لینا ہوتا ہے چلی جاتی ہے عدالت سے، زیادہ تر کھلا نہیں ہوتا، کل عدم 100 میں سے ایک دو واقعات ہوتے ہیں صحیح کھلا کے، زیادہ تر کل عدم ہے، کوئی سمجھ میں نہیں آ رہا، ہم عورت کو بتاتے ہیں کہ جب آپ بچے لے کے عدالت نے آپ کے حوالے بچے کر بھی دیے نا، پھر بھی باپ کا حق ہے کہ ہفتے میں ایک دن بچوں کو اپنے پاس رکھے گا، آپ بچوں کو باپ کے پاس ہفتے میں 24 گھنٹے کے لیے نہیں چھوڑتی، عذاب آئے گا قیامت کے دن، عورت کے کان میں جوں بھی بولو نہیں رینگتی، اتنا سے مسنی ہوگی، کہ نہیں میں ایکچولی ہم پاکستانی لا کو مانتے ہیں اور پاکستان میں اسلامی قانون ہے، ہم بتا رہے ہیں یہ والا قانون اسلامی نہیں ہے، لیکن اپنے مفاد کے لیے فی الحال سب کچھ کیا ہے اسلامی ہے، تو اللہ کہتے ہیں کہ جو اللہ کے قانون کو نظر انداز کر رہے ہیں نا، فل یوم، آج جب قیامت قائم ہوگی اس وقت جج اللہ ہوگا، یہ مخلوق جج بولو نہیں ہوگی، اس وقت جج اللہ ہوگا، وہاں نہ کوئی پیسے کسی کو دے سکتے ہو آپ، نہ کوئی دو نمبری ہوگی، اللہ کے کسی سے مفاد نہیں ہے، اللہ کہیں گے آج جو حق پر تھے وہ ناحق لوگوں پہ ہنسیں گے کہ کل تمہیں خدا کا قانون بتایا گیا، تم ٹس سے مسنی ہوئے، تم نے کتنا بڑا نقصان کر لیا، آج تم اس قابل ہو کہ تم جیسے بے وقوفوں پہ ہنسا جائے، آج ہم نے ایک حدیث پڑھی بخاری میں کہ حضرت عائشہ رضی اللہ تعالی عنہا کے پاس نا وہ صحابی آئے، ابو سلمہ ابن عبد الرحمن، ان کا زمین کا جھگڑا چل رہا تھا کسی سے، حضرت عائشہ نے ان سے فرمایا کہ اپنا حق چھوڑ دو، دے دو اس کو زمین، کیوں؟ میں نے نبی سے سنا جس نے ایک بال زمین بھی کسی کی ہتھیائی ساتوں زمینوں تک دھسایا جائے گا اس کو قیامت کے دن، اس کو نا زمین میں کیا کیا جائے گا، دھستا چلا جائے گا وہ، تو کیا مطلب تمہارا اس سے جھگڑا ہے، یہ نہیں کہنی کہ اپنا حق چھوڑ دو، مقصد یہ کہ ڈاؤٹ تو ہے نا، ایسا نہ ہو کہ ایک بال زمین بھی غلطی سے اس کی تمہارے پاس آ جائے، اگر ایک بالش زمین بھی اس کی تھی آ تمہارے پاس گئی، قیامت میں تمہارا حشر نشر ہو جائے گا، یہ چھوٹا جرم نہیں ہے، تو یہ چھوڑ دو، وہ غلطی پر ہوگا نا اللہ اس کو بہت بڑی سزا دے گا، دیکھو اصولی طور پہ تو شریعت کا مسئلہ یہی ہے کہ اپنا حق چھوڑنا نہیں چاہیے، اس سے سوسائٹی میں ظلم پھیلتا ہے، لیکن بعض دفعہ ڈاؤٹ ہوتا ہے انسان کو کہ پتہ نہیں میرا حق ہے بھی یا نہیں ہے، دیکھتا ہوں کورٹ کیا فیصلہ کرتی ہے، کورٹ کو تھوڑی پتا ہوتا ہے کورٹ غلط فیصلہ کر دیتی ہے، اس کے پاس ثبوت پورے نہیں ہوتے، شک ہوتا ہے، زمینوں میں بہت ہوتا ہے ایسا، تو جہاں شک ہوگا وہاں چھوڑ دینا لے لینے سے بہتر ہے، کیونکہ آپ ابھی ایک پلاٹ لے رہے ہو، کل یہ بہت مہنگا پڑے گا آپ کو، اور آپ بتاؤ کہ ایک بالش زمین کے بارے میں حضرت عائشہ فرما رہی ہیں کہ ڈاؤٹ ہے تو چھوڑ دو، کیونکہ یہ ایک بالش زمین مہنگی پڑ جائے گی، اور ہمارے ہاں جو بلڈر ہوتے ہیں نا پوری خربوں کی زمینیں ہڑپ کی ہوئی ہوتی ہیں لوگوں نے ان کی، اور پھر جب ان پر پینلٹیاں آتی ہیں تو اربوں اربوں روپے کی پیسے رشوتیں دے کے معاف کرائے ہوئے ہوتے ہیں انہوں نے، تو ان پہ یہ قابل ترس ہے میرے بھائی، ان کو دیکھ کے فخر نہ کیا کرو، بھائی اتنا بڑا بلڈر کروڑوں روپے کا مالک ہے یار، میں ابھی رکشے میں گھوم رہا ہوں، او بھائی تیرا رکشے کا حساب آسانی سے قیامت کے دن ہو کے تو بخشا جائے گا، ٹھیک ہے نا، تو کہہ دینا اللہ میں نے رکشہ اتنے میں خریدا تھا، 1.5 لاکھ کس نے بنتی تھی، ہر مہینے 5,000 دیتا تھا، ایک دن 5 دن لیٹ ہوا تو میں نے اسے تھوڑی سوری کر لی، ٹوٹل رکشے کا یہ حساب ہے، ٹھیک ہے نا، کوئی نہ زمین میں دھسایا جائے گا نہ کوئی اور آپ کے بیڑیاں پہنائی جائیں گی، آپ شکر ادا کرو گے آسانی سے میں بخشا گیا. اور یہ جو بڑے بڑے بلڈر جن کو دیکھ کے ہم بڑے رالے ٹپکاتے ہیں, یار اتنا بڑا پروجیکٹ چل رہا ہے, یار کروڑوں میں کھیل رہا ہے, لیکن یہ سب قابل ترس ہوں گے. اکثریت ان میں, سب تو نہیں کہ اکثریت قابل ترس ہوگی. آپ ترس کھاؤ گے, اللہ تیرا شکر ہے تو نے ہمیں یہ نہیں بنایا. ان میں بہت سو کے ہاتھ لوگوں کے خون سے رنگین ہو چکے ہوتے ہیں, بہت سو کی زمینوں پہ ناجائز قبضہ ہوتا ہے جو ان کو معاوضہ نہیں مل رہا ہوتا. ہم نے تو بہت دیکھے ایسے, ہمارے پاس تو مسائل آ رہے ہوتے ہیں. لوگ کہتے ہیں میں نے پلاٹ خریدا تھا, فلاں نے قبضہ کر لیا اور کاغذ بھی بنوا لیا. چائنا کٹنگ تو آپ کو پتا ہے, چائنا کٹنگ الگ چل رہی ہے, جاپانی کٹنگ الگ چل رہی ہے, امریکی کٹنگ الگ چل رہی ہے, اتنی نام پہ کٹنگ ہو رہی ہے, جو اصل اونر ہوتا ہے وہ بیٹھا ہوا رو رہا ہوتا ہے. بہت کچھ ہو رہا ہے. تو یہ سب قابل ترس ہیں, کل قیامت میں آپ ان پہ رو رہے ہوگے, آپ رو رہے ہوگے. اور جس کو نالائک کو جگہ ملتی ہے نا زمین میں, ایک دم ایسے یوں آ کے پھیلنا شروع ہو جاتا ہے, چار دیواری بڑھاتا رہتا ہے گھر, ایک انچ بھی جگہ نہیں چھوڑتا بندہ. گورنمنٹ لکیریں لگا کے جاتی ہے یہاں سے آگے نہیں, تو وہ لکیر کے اس طرف سے ناپنا شروع کر رہے ہوتے ہیں. تو بس کرو یار, تم نے قبر میں نہیں جانا ہے کیا؟ ان دیواروں کو, ان پلاٹوں کو چھوڑ کے نہیں مرنا ہے کیا؟ تم نے ہمیشہ تھوڑی رہو گے. کیا ہو گیا, ایک انچ اگر تھوڑا سا پیچھے گھر بنا لیا, کیا مرا جا رہا ہے یار؟ جو آدمی دنیا کو مسافر خانہ نہیں سمجھتا نا, اس سے بڑا بدماش اور ظالم دنیا میں کوئی نہیں ہے. تو یہ بڑا ظلم ہے. تو اس لیے اللہ کہتے ہیں وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ, اے نبی آج یہ آپ پہ ہنس رہے ہیں, کل اہل ایمان ان پہ ہنسیں گے. جیسے قارون پہ ہنس رہے تھے نا, پہلے لوگ قارون کو دیکھ کے افسوس کر رہے تھے, یار اتنا پیسے والا, ہم غریب, یا لیت لنا مثل ما اوتی قارون, کاش ہمیں بھی کچھ پیسے مل جائیں. جب دھسا ہے نا زمین میں, تو کہنے لگے اللہ تیرا بڑا فضل ہے, تو نے ہمیں اس آزمائش میں نہیں جانا, تو نبی نہیں ڈالا. نبی نے فرمایا کہ جس کو دو وقت کی روٹی مل جائے, جسم بڑی بیماری سے محفوظ, سر چھپانے کی جگہ مل جائے, پوری دنیا کی دولت اللہ نے سمیٹ کے اس کو دے دی, تو جس کو یہ مل گیا شکر ادا کرے. اس سے زیادہ مل گیا تو غریبی ہے بھائی, پھر اس پہ طنز نہ کرے کہ گاڑی میں کیوں گھوم رہا ہے, تو جہاز میں کیوں گھوم رہا ہے, تو بزنس کلاس میں کیوں جا رہا ہے, تو فلانے میں کیوں جا رہا ہے. یہ بھی گھٹیا سوچ ہے, یہ بھی حب دنیا کی علامت ہے. جانے دو اس کو, کیونکہ میرا ابھی سفر ہے, پھر بزنس کلاس میں ہے, اس کے لیے میں ماحول بنا رہا ہوں ابھی سے. کیونکہ وہ لوگ پیچھے بیٹھے ہوئے ہوتے ہیں نا اکنامک کلاس میں, میں جب جا رہا ہوتا ہوں نا, اچھا میرا حلیہ بھی ایسے ہی سیدھا سادہ ہوتا ہے, شلواریں میری آدھی آدھی, کوئی آدھی پنڈلی تک, کوئی نیچے تک ٹیڑھے میڑے چپل ہوتے ہیں. جا بزنس کلاس میرا, تو وہ بعض دفعہ ہوتا ہے بھائی یہ مولویوں کے مزے دیکھو یار, اور سالوں کے بزنس کلاسوں میں جا رہے ہیں. تو کوئی مسئلہ نہیں ہے میرے بھائی, دنیا مسافر خانہ ہے, بزنس کلاس میں جا کے بھی کہاں جانا ہے, ہمیں تو نہیں ہوتا اس پہ کوئی فخر. ہم جب اکنامی میں بیٹھتے تھے تو کوئی بزنس میں جا رہا ہوں, خدا کی قسم میں نے تو کبھی رال نہیں ٹپکائی. بلکہ جب ہم جہاز میں نہیں جاتے, ٹرین میں جاتے تھے, تو ہمارے پاس رشتے داروں کے پاس پیسہ تھا, وہ جہاز میں جاتے تھے, ہمیں اس وقت بھی کوئی افسوس نہیں ہوا, بھائی یہ جہاز میں جا رہے ہیں, ہم کس میں جا رہے ہیں, ٹرینوں میں, ہم ڈبلیو آر میں جا رہے ہیں, یہ لینڈ کروزر میں جا رہے ہیں. اللہ کی قسم, کوئی اتنا سا کیوں, ذرا سبھی بال نہیں آیا کہ یہ چیزیں نہ فخر کرنے کی ہیں نہ رش کرنے کی ہیں. ہمیں پتا تھا سالہ وہ بھی مرے گا, ہم نے بڑے بڑے کروڑ پتی لوگوں کو دھڑام سے مرتے ہوئے دیکھا ہے بھائی, جنازے پڑھائے ہم نے یہاں پہ, خود پڑھائے ہیں, خود پڑھے ہیں جنازے. اس کے بعد بزنس کلاس, جہاز اور رکشے اور یہ سب بچکانا سوچے ہیں, ٹھیک ہے نا. اور لوگوں کے تانوں کی خوف سے کوئی مولوی کو بزنس کلاس کا ٹکٹ مل رہا ہو, جائے اکنامک اکانومی میں, اس سے بڑا بیوقوف مولوی بھی دنیا میں کوئی نہیں ہے. تو کیوں حلال لذت پہ لوگوں کی وجہ سے انسان پابندی لگائے, سمجھتا ہے کہ نہیں سمجھتا ہے. اور میں نے دیکھا مولویوں کے دل بھی بڑے ہوتے ہیں, جب پیسہ آتا ہے نا تو اڑاتے بھی ہیں. میرے پاس جب تنخواہ 12,000 تھی نا, میں نے جی ٹی او 125 رکھی ہوئی تھی. لوگ کہتے تھے کروڑ پتی, میں کہا کروڑ پتی نہیں ہے, آدھی تنخواہ پیٹرول میں جا رہی ہے میری, اسٹائل ہمارے یہ تھے. ہم نے کہا بھائی جب ہیں تو اسٹائل کے لیے تو ہے یہ جائز اسٹائل. ہاں ایسے 125 میں تو پیٹرول پمپ پہ جب پیٹرول ڈالتے تھے نا, وہ بھرنے میں اتنا ٹائم لگ جاتا تھا, پیچھے بائکوں والے کھڑے ہوتے تھے یار اس مولوی کو دیکھو, حالانکہ ان کی تنخواہیں مجھ سے 10-10 گنا زیادہ تھی. لیکن آپ کی سوچ تنگ ہوگی تو پھر تو آپ کے اب ٹینشن ہے بھائی. تو ہم تو اس وقت بڑی بائک رکھی ہوئی تھی, ہم نے جی ٹی او 125 رکھی ہوئی تھی, 1,00,000 روپے مجھے ملے, میں نے اسے جی ٹی او 125 خرید دی. ہم نے کہا بائک تو اچھی ہو نا, ہیلمٹ خاندانی رکھ لی ہم نے, جو جو چیزیں خاندانی ہو سکتی تھی ہم نے رکھ لی, خوراک اس وقت بھی ہماری بڑی ٹائٹ تھی. ہم کہتے ہیں کھاؤ اچھا, پہنو اچھا, سواری اچھی, بیگم اچھی, اس کے بعد پیسے بچیں تو پھر مکان اچھا, نہیں بچیں مکانوں سے اینٹوں سے دل لگانے کی بالکل بھی ضرورت نہیں, کرائے پہ رہو اور سارا خرچہ وہ مالک مکان اٹھائے, آپ 10-15,000 روپے کرائے پہ دو اور جس بیچارے بے وقوف نے کروڑوں روپے لگا کے اتنا کچھ بنایا, فائدہ اس سے کون اٹھائے گا؟ اس مکان سے ہم اٹھائیں گے. سمجھتا ہے؟ ابھی میں کرائے کے گھروں پہ ہی رہ رہا ہوں الحمدللہ, اللہ کا بڑا فضل ہے. تو بزنس کلاس میں جاؤں گا, رہوں گا کس پہ؟ کرائے کے گھر پہ. اور ہو سکتا ہے میں اپنا گھر بھی بنا لوں, تو یہ پابندی نہیں ہے. لیکن پہلے ان چیزوں پہ خرچ کرو, اس کے بعد بچ رہا ہے تو اپنا ذاتی گھر بھی بنا لو, تو یہ کوئی مسئلہ نہیں ہے. اپنا گھر بنا کے اس میں رہنا شروع کر دوں, ہو سکتا ہے. یہ بھی ہو سکتا ہے بنا لیا میں نے گھر. لیکن پہلے کن چیزوں پہ؟ شادی پہ, بچوں کی تعلیم پہ, ٹائٹ خوراک پہ, ٹائٹ سواری پہ. یہ وہ چیزیں جن کا فائدہ کیش اٹھا رہا ہے انسان. گھر کا فائدہ جتنی انویسٹمنٹ ہو رہی ہے نا, اتنی ہڈیاں آپ کی مضبوط نہیں ہیں. کروڑوں روپے پھونک دیے آپ دال کھا کھا کے, اب دال کھا رہے, کروڑوں روپے جو تھے سارے اس پہ لگا دیے, گھر پہ لگا دیے, تھوڑے دیر میں آپ کا جنازہ ہو جائے گا. لوگ کہتے ہیں بچوں کے لیے, تو بچوں کے لیے پلاٹ لے کے ڈال دو, سمجھتے ہو؟ وہ بھی پیٹ کاٹ کاٹ کے نہیں, اضافی ہے تو پراپرٹی لے کے ڈال دو بچوں کے لیے. چلو ان کے لیے گھر بنا دو, لیکن پہلے اپنا سوچو. آپ بھی کسی کے بچے ہو, تو میں نے اپنے باپ کی خاطر سب سے پہلے اپنے اوپر خرچ کیا, کیونکہ میرے ابا چاہتے تھے میرے بچے اسٹیبل ہو جائیں, کھائیں پیئیں اچھا. تو میں نے اپنے بچوں سے زیادہ اپنے ابا کے بچوں کی فکر کی, سمجھ لو. اس کے بعد میں اب کس کی فکر کروں گا؟ اپنے بچوں کی. مجھے اپنے ابا کا زیادہ خیال ہے, پھر اپنا خیال ہے, پھر اپنے بچوں کی فکر, وہ اگلے درجے میں ہوگی. ورنہ اب یہی ہوتا رہے گا, میرے ابا میری خاطر برداشت کرتے رہے کہ سارا بچوں کے لیے چھوڑنا ہے, خود غربت میں اگر زندگی گزارے وہ کہ بچوں کی خاطر, تو میں بھی یہی لائف اسٹائل, میں بھی پیٹ کاٹ کاٹ کے بچوں کی خاطر پراپرٹی بناؤں, پھر بچے پیٹ کاٹیں اپنے بچوں کی خاطر, تو فائدہ کون اٹھائے گا؟ سارے پیٹ کاٹ کاٹ کے دولت کو اگلی نسل میں ٹرانسفر کر رہے ہیں, تو کوئی فائدہ تو نہ ہوا نا, کہیں تو بریک لگاؤ. تو ہم نے کہا یار اپنے ابا کے بچوں کی فکر سے شروع کرو حساب کتاب. تو اپنے ابا کے بچوں کی فکر کی وجہ سے مجھے اتنی زیادہ اپنے ابا کے بچوں کی فکر ہوئی, دس شادیاں بھی کر لیں, اور اللہ والا کرے میں نے اپنے ابا کا کے بچوں کا اتنا خیال کیا کہ خوراک بھی اچھی الحمدللہ, جو مجھے پاس پیسے آتے گئے تو خوراک پہ لگاتا رہا, جی ٹی او 125 پہ لگاتا رہا, اس کے بعد بڑھاتا رہا اس کو. تو الحمدللہ اب چاہے میں بزنس کلاس میں جاؤں, چاہے اکانومی میں جاؤں, تو یہ سب اپنے ابا کے بچوں کی خاطر ہے, تاکہ میرے والد صاحب کی روح خوش ہو کے بچے کیا ہیں, سمجھتے ہو؟ اور اپنے بچوں کو بھی یہ سکھا کے جاؤں گا کہ میرے بچوں کا پہلے خیال کرنا, اپنے بچوں کا بعد میں خیال کرنا. اذان ہونے والی ہے, بیان ختم ہو گیا, ٹھیک ہے نا. نماز کے بعد تھوڑی دیر مسائل کا سلسلہ ہوگا, 10 سے 15 منٹ, اس سے زیادہ نہیں. تو اس کے بعد آپ لوگ کی چھٹی ہے, جو بیٹھنا چاہیں بیٹھیں, جو جانا چاہیں جا سکتے ہیں. اچھا میرے بھائی, مفتی صاحب ہم اسلام آباد سے خصوصی ملاقات کے آئے ہیں. بھائی میں نے وہ وائس آف فادر والوں کو ٹائم دیا ہوا ہے, ابھی آپ لوگ سے ملاقات کروں گا میں, پھر کس سے ملاقات کروں گا؟ کہاں ہیں یہ لوگ؟ بس ایسے ہی مسافہ کر لیں اگر, ٹھیک ہے نا. تو کسی کو ٹائم دیا ہوا ہے اصل میں, ٹھیک ہے, اللہ جزائے خیر دے آپ کو. بھائی ایک سیلفی لے لیں ان کے ساتھ جلدی سے, تصویر بھی, سیلفی لینی ہے؟ ہاں تو وہ بھی لے لیں جلدی, وہ بھی لے لیں گے بھائی. یہ کون ہے بھائی؟ کوئی روحانی علاج والے لگائیں تو. جی 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 ماشاء اللہ ماشاء اللہ, چلیں بھائی آپ بھی آ جائیں. چلو بھائی, یہ بھی اسلام آباد سے ملاقات کے لیے آئے ہیں. کون ہیں آپ؟ اچھا 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 اچھا, تھوڑا سا پرچہ اچھا ہو نا اگر اس پہ لکھ لیا کریں, پرچی اٹھا لی. اور روحانی علاج والے کی پرچی ہے یہ کارڈ روحانی علاج والے کا ہے, آپ خود ہیں. اللہ خیر, چلیں تشریف. موبائل میں جب ایڈوانس بیلنس لیتے ہیں تو کمپنی والے کچھ اماؤنٹ ایکسٹرا لیتے ہیں, جیسے 40 روپے کے ایڈوانس پر 48 روپے. ہاں جب بیلنس ڈالتے ہیں تو وہ 40 کے بجائے 48 روپے کاٹتے ہیں, تو وہ سود نہیں ہے, وہ اصل میں آپ کو جو یونٹ ہے نا وہ مہنگے کر کے بیچ دیتے ہیں. 40 والا یونٹ وہ 48 کا دیتے ہیں آپ کو, تو ان کی مرضی 50 کا دیں. تو اس کو انہوں نے تعبیر یہ کیا ہوا ہے کہ آپ کو 8 روپے کا بیلنس 8 روپے مل رہے ہیں, وہ روپے نہیں مل رہے ہوتے آپ کو, تو وہ جائز ہے. کرنسی کا کام کرنا کیسا ہے؟ ڈالر کو روپے کے بدلے میں بیچنا کیسا ہے؟ جائز ہے, لیکن اسی وقت دونوں کرنسیوں پہ قبضہ ہو, ادھار پہ یہ معاملہ جائز نہیں ہے. ادھر ایک ہاتھ سے ڈالر دیا, دوسرے ہاتھ سے کرنسی لی. अगर चार रकत नमाज सुन्नत फर्ज में पांचवी रकत शुरू कर दें तो फिर क्या करना चाहिए, नमाज दोहरानी पड़ेगी या छह रकत पढ़ें? चार रकत फर्ज अगर पढ़ रहे थे या सुन्नत भी पढ़ रहे थे, चौथी रकत के बाद बैठे, बैठने के बाद पांचवी के लिए खड़े हुए, तो जैसे याद आया वापस बैठ जाएं, याद ही नहीं आया रुकू में याद आया तो भी बैठ जाएं और सद्दा सहव कर लें, नमाज हो जाएगी। और याद ही नहीं आया पांचवी रकत के सजदे में याद आया जाके, तो अब एक और रकत मिला लें और सद्दा सहव कर लें, नमाज आपकी हो जाएगी। लेकिन अगर चौथी रकत के बाद बैठे ही नहीं, कादा किया ही नहीं, उसके बगैर ही खड़े हो गए, तो भी बैठ जाएं जैसे याद आता है, सद्दा सहव कर लें, रुकू में याद आया तो भी बैठ जाएं और सद्दा सहव कर लें। लेकिन रुकू में भी याद नहीं आया, सजदे में याद आया, तो अब एक और रकत मिलाएं, लेकिन ये चार फर्ज बातिल हो गए आपके। सद्दा सहव भी करें आखिर में, लेकिन चार, क्योंकि आपने जो फर्ज कादा था ना, जो चार रकत के बाद फर्ज था, वो रुकन छोड़ दिया है आपने। समझते हो कि नहीं समझते? मुफ्ती साहब मेहरबानी फरमा कर मेरे लिए दुआ करें, मेरी शादी को 4 साल हो गए हैं मगर औलाद नहीं है, दिल से दुआ जी अल्लाह आपको नेक साल औलाद अता फरमाए। और सिस्टर की शादी के लिए दुआ फरमा दें, दिल से दुआ जी अल्लाह अच्छा रिश्ता मुयसर फरमाए। मेरी अम्मी को यरकान की बीमारी हो गई है, उनके लिए दुआ की दरख्वास्त, उन पर दम करने के लिए क्या करें, रहनुमाई फरमाएं। ये जो यरकान झाड़ते हैं ना भाई, ये रूहानी इलाज वाले बैठे हुए, ये कोई मैं नहीं मानता इसे यरकान झाड़ने मारने को, कुछ भी नहीं है, ये सब नजर के धोखे हैं, ड्रामे हैं, खामखा का असर है। हमारे बहुत से रिश्तेदार हैं यरकान झाड़ते हट के ना वहीं बिलावजह लोगों को उल्लू बनाया हुआ उन्होंने, तो कितने रिश्तेदार हैं उनको कोई यरकान हुआ, मैंने कहा नहीं झाड़ो, उन्होंने कहा नहीं ये तो झड़े बगैर हो, मैंने कहा पूरे अंग्रेजों को कैसे यरकान झड़े बगैर उतरता है, पूरा सऊदी अरब में अरबों का यरकान होता है, बगैर झड़े उतर जाता है। तो ये सिर्फ ऐसी बातें हैं, कोई दलील इसकी नहीं है। अभी ये जो हमारा भांजे बैठे हुए हैं ना, ये दोनों बैठे, इनको यरकान हो गया था बचपन में, ये बैठा हुआ है आपके सामने जिंदा माशाल्लाह। दो भाइयों को यरकान हुआ, इसके अब्बा को बीसियों लोगों ने कहा कि झड़वाना पड़ेगा, इसके अब्बा हमारा बयान सुनता है बचपन से, हमारी दोस्ती है और मुफ्ती रशीद अहमद साहब से ताल्लुक था, उसने कहा ऐसी की तैसी मैं नहीं झड़वाऊंगा, भले मर जाएंगे, इलाज कराऊंगा। जो पहले इलाज कराया बड़े डॉक्टर से तो यरकान कम होने के बजाय बढ़ गया, फिर चाइल्ड स्पेशलिस्ट के पास लेकर गए, उसने कहा भाई ये बड़ों के यरकान की दवा और होती है बच्चों की, तो चाइल्ड स्पेशलिस्ट ने दवा चेंज की, बच्चे ठीक हो गए। तो नहीं करो, इन चक्रों में नहीं पड़ो भाई, अपना मजाक मत पड़ो, जूतों के हाथ डाले हुए होते हैं गले में, एक एक चप्पल पीली होना शुरू हो जाती है, कहते हैं जी पीलिया आ रहा है, अबे पीलिया कोई पीला रंग थोड़ी है, ये सिर्फ नजर के वो हैं, सिर्फ नजर की चीजें हैं, ये धोखे, ये नजर का धोखा नहीं, यानी जहनी वो एक वो है। तो लोग करोड़ों के मालिक बन गए झाड़ झाड़ के यरकान। तो जो कहे ना यरकान झड़े बगैर नहीं उतरता, उसको बोलो गोरों का कैसे उतरता है, अरबों का कैसे उतर जाता है। तो जितने जिन चुड़ैल भूत हैं ना, ये सारे सऊदी अरब से बाहर, और ये सारे जो है ना अमेरिका और लंदन से बाहर के केसेस हैं ये, बहुत माजरत। अब आपने बंदे ने सवाल ऐसा छेड़ दिया ना, और जिस इलाके में रूहानी इलाज वाला होगा ना, सारे जिन चुड़ैल भूत वहीं पे होंगे, आप देख लेना, देख लेना, सारे जिन चुड़ैल भूत के केसेस भी वहीं होंगे। ज्यादा हो गई, अच्छा वो ज्यादा आ गए, हाँ तो कंपनी को बताओ ना 8 रुपए ज्यादा आ गए। अबे तो कंपनी से पूछो ना, उसने ज्यादा क्यों दे दिया, सूद नहीं है ये, मेरा भांजा नशा करता है, मैं इससे छुड़वाना चाहता हूं, आप मुझे कोई दुआ बता दें। देखो नशा जब कोई बंदा खुद छोड़ना चाहे तो आसानी से छूट जाता है। हमारे एक दोस्त हैं सऊदी अरब में, उन्होंने अपना वाकया सुनाया, वो बड़े बड़े नशों में मुब्तला हो गए, उम्र भी 28-30 साल, बहुत कम उम्र, बड़े बड़े ड्रग्स। कहते हैं कि मैंने ऐसे अपने आप को नशे का से छुड़वाया कि मैंने 2 महीने के लिए अपने आप को घर में ताला लगा के बंद कर दिया, जुमा भी नहीं पढ़ने जाते थे, क्यों, इसलिए कि जुमा पढ़ने जाऊंगा कोई पुराना नशा ही मिल जाएगा दोस्त, उसको देख के फिर सुट्टे याद आना शुरू हो जाएंगे, ठीक है। तो इसलिए कह रहे हैं कि मैंने कहा 2 महीने बंद और ठीक हो गया फिर वो। अच्छा, फिर इतना कॉन्फिडेंस इंसान में पैदा हो जाता है, खुद एतमादी, कि फिर बड़ी बड़ी बुराइयां भी छोड़ देता है वो, उसको अपनी ख्वाहिशात पे कंट्रोल हो जाता है। तो वो मुझे उनके ये अल्फाज हैं कि ये जो लोग कहते हैं ना हमसे नशा नहीं छूटता, ये झूठ बोलते हैं। तो आप इस तरह अपने आप को बंद कर लो, ठीक हो जाओगे। अगर खुद बंदा अपने आप को इस तरह बंद नहीं कर रहा तो मां बाप को चाहिए कि वो उठा के, ऐसे सेंटर हैं जो जेल खानों की तरह होते हैं, बच्चे को वहां पैसे देके जमा करा दें। इनके अब्बा के पास भी एक ऐसे सेंटर का इल्म है ना, तुम्हारे अब्बा के पास, इनसे भी पूछा जा सकता है। तो ऐसे सेंटर कराची में, उसका बाप भी नशा छोड़ेगा इंशाल्लाह। वो जेल की सलाखों के पीछे डाल देते हैं, उसके बाद खाना पीना उनकी जिम्मेदारी, वो बोलते हैं तुझे यहां कुछ ही नहीं मिलेगा। वो भागने की कोशिश करता है, भागने का भी कोई जरिया नहीं है। 4 महीने में ठीक इंसान का बच्चा बन के बाहर आता है। ऐसे ही एक साहब के साथ हुआ, उनका बेटा शराब का आदी हो गया था, पीता रहता था। उन्होंने उस इदारे को बताया, उस इदारे ने कहा इतने पैसे जमा करा दें, बच्चा उठा के ले जाना भी हमारी जिम्मेदारी, 4 महीने में वापस पहुंचे। तो कहने बच्चा जा नहीं रहा, तो आई है अल्हम्दुलिल्लाह, जो भी लोग आए बच्चा उठा के ले गए, उनको पैसे देने पड़ते हैं, तो बच्चा ले गए। 4 महीने बाद वो बच्चा इंसान का बच्चा बन के बाहर आया, आज बिल्कुल ठीक ठाक है, 2-3 साल हो गए इस वाकये को, फिटफाट जिंदगी गुजार रहे। फिर पीने लगे, फोन करो फिर उठा के ले जाएंगे। तो ये तमीज से छूटने वाली चीजें नहीं है, ये बदमाशी से ही छूटती हैं। उसका बाप भी छोड़ेगा इंशाल्लाह, ठीक है ना। और अभी छुड़वा दो, फिर तरस नहीं खाओ, हाय मेरा बच्चा पता नहीं किस हाल में होगा। माएं ये कर रही होती हैं, तेरा बच्चा किसी हाल में नहीं होगा, इस हाल से अच्छी हालत में ही होगा, आ जाएगा इंशाल्लाह। अच्छा मेरे भाई, दुआ बता दें। दुआ जब असबाब इख्तियार करो फिर दुआएं काम करती हैं। आप इलाज की कोशिश करें जो मैंने तरीका बताया, फिर पीछे बैठ के मुसल्ले पे दुआएं भी मांगें। खाली दुआएं मांगें, अल्लाह इससे हीरोइन छुड़वा दे, चर्च छुड़वा दे, तो असबाब आपने इख्तियार नहीं किए, तो असबाब इख्तियार करो फिर दुआएं मांगो। बस 2-3 यहां से सवाल ले लेते हैं, और कोई भाई किसी का सवाल हो। नमाज में रब्बा ना आतिना फी दुनिया, तैयात में पढ़ सकते हैं। जी, ये सवाल है भाई, मुफ्ती साहब हमारा किस्म की, हमारे मुआशरे किस्म की क्लासेस हो गई हैं, जिसको मगरिब का नहीं पता, और जो मगरिब किस्म की बन गई जिसको अपने कल्चर का नहीं पता। कोई शेर सुनाया क्या ये? नहीं, आप वैसे मुझे सादा जबान में समझाते हैं क्या कह रहे हैं, जबानी बता देना। एक तो उर्दू को उर्दू रस्म उल खत में लिखा करो मेरे भाई, क्यों उर्दू का तबाह कर रहे हो यार, रोमन में लिख लिख रहे। हाँ, कह रहे हमारे सोसाइटी में 2 किस्म की क्लासेज हो गई हैं, 2 किस्म के लोग डिवाइड हो गए हैं। एक तो वो जिनको मगरिब का कुछ पता ही नहीं है, और एक जो मगरिब से इतने मुतासर हुए कि अपना कुछ नहीं पता उनको। रिपोर्ट पेश की है मेरे ख्याल है आपने कोई सोसाइटी के बारे में? अच्छा अच्छा अच्छा, ये रिपोर्ट पेश की है इन्होंने। और कोई सेल्फी अभी फिर बात है, काइंडली अभी मुलाकातें हैं जरा थोड़ी सी ना। कोई सवाल किसी ने पूछना हो तो पूछ लें भाई, फिर हमारी कुछ मुलाकातें हैं। भाई नाराज नहीं होना यार, आप सामने बैठे होने इस तरह से कर लिया, अब क्या करें, आप रूहानी वाले तो शुक्र है आप, जब मेरा रूहानी इलाज में बयान चल रहा था उस दौरान नहीं आए। हाँ जी, 1 रकत रह गई। हाँ, इमाम के पीछे अगर पूरा पढ़ लिया तो सद्दा साहब नहीं करेगा। इमाम के पीछे मुख्तदी गलती करता है तो वो उसमें सद्दा साहब नहीं होता। अल इमाम जामिन, हदीस में आता है इमाम जामिन। हाँ नहीं 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 नहीं, हाँ पढ़ सकते हैं, लेकिन वो मस्जिद से बाहर, मस्जिद के अंदर जहां जमात हो रही है वहीं नमाज नहीं पढ़ सकते। और कोई भाई किसी ने सवाल, ये जो बयान है ना हमारा मगरिब के बाद होता है, नोट फरमा लें, ईशा के बाद नहीं होता, मगरिब के बाद होता है बयान। और कोई सवाल किसी के जहन में है? वैसे तो इतना खून पीते रहते हैं। जी यहीं मिल लें, यहीं मिल लें भाई, यहीं मिल लें। بس جلدی سے آ رہے ہیں، چلو پھر بات. ہاں اس کا جواب ہم بیسوں دفعہ دے چکے ہیں. اب اشرف علی تھانوی رحمۃ اللہ نے اپنے نام کا کلمہ پڑھوایا، اس کا بیسوں دفعہ جواب دیا جا چکا ہے. اب کسی کو پھر بھی کوئی طبیعت ہی اس کی خراب ہو تو پھر یہی تو نہیں ہمارا، یہی ٹاپک ہے، اسی کو ہم بیان کرتے رہیں گے. اور بھی دنیا میں غم ہے محبت کے سوا بھائی. اس کا جواب بہت دفعہ دیا جا چکا ہے. لوگ کہتے ہیں ہم نے تو نہیں سنا، تو میرا تھوڑی قصور ہے آپ نے اگر نہیں سنا. آپ سرچ کرو جواب آ جائے گا. پورا ایک گھنٹے کا میرا بیان ہے اس پر کہ مولانا شریف تھانوی رحمۃ اللہ نے اپنے نام کا کلمہ نہیں پڑھایا، جھوٹا الزام لگایا گیا ان کے اوپر. پورا ایک گھنٹے کا بیان ہے بھائی. تو اب آپ کے پاس ٹائم نہیں ہے بیان سننے کا، تو یہ ہمارا ہیڈک نہیں ہے اس کو. اور وہ بے وقوفی کی بات ہے نا، وہ کیوں اپنے نام کا کلمہ پڑھائیں گے بھائی؟ سیدھی سی بات ہے یار، کسی کا دماغ خراب ہے اپنے نام کا کلمہ پڑھوا کے اپنے آپ کو کفر کا فتویٰ لگوائے وہ؟ تو یہ بھی سینس کی بھی کوئی بات ہوتی ہے. کئی بار اس کا جواب دیا جا چکا ہے، اور میرے علاوہ بھی اسکالرز نے جواب دیا ہے اس کا، ان کے بھی جوابات موجود ہیں. باقی یہ ہے کہ بچوں کی طرح ایک ہی ٹاپک کو لے کے چلتے رہنا. تو جن کے پاس فالتو ٹائم ہے وہ تو اچھالتے رہیں گے اس کو، جن کے اور بھی دنیا میں غم ہیں وہ اور بھی. علماء کو یہ نہیں دیکھنا چاہیے پبلک کدھر کو جا رہی ہے، علماء کو یہ دیکھنا چاہیے پبلک کے جو مسائل ہیں ان کی طرف لے کر آؤ پبلک کو. دیکھو ایک ڈاکٹر کو پتا ہے کہ سب یہاں کینسر کے پیشنٹ بیٹھے ہوئے ہیں اور تھوڑا تھوڑا ان کو زکام بھی ہے. اب وہ ڈاکٹر سے کہہ رہے ہیں زکام کے بارے میں بتائیں. تو ڈاکٹر پبلک کی ڈیمانڈ نہیں دیکھے گا، جو صحیح ہوگا وہ کہے گا ان کا مسئلہ کینسر ہے، ان کا مسئلہ زکام نہیں ہے. وہ بار بار کینسر کی باتیں کرے گا آپ سے بیٹھ کے. آپ کہو گے کیونکہ کینسر کے اثرات تو بعد میں جا کے آتے ہیں نا، زکام ابھی ٹینشن دے رہا ہے. تو جو بھی صحیح لوگوں کی ہدایت کا ذریعہ بنتے ہیں وہ یہ نہیں دیکھتے کہ لوگ ہم سے کیا چاہ رہے ہیں، وہ یہ دیکھے گا کہ لوگوں کی ضرورت کیا ہے، اس پہ بات کی جائے گی. تو اشرف علی تھانوی رحمۃ اللہ نے کلمہ پڑھا، یہ بعض لوگوں کا مسئلہ ہے کہ ان کا تو کام ہی ہے یہ صبح شام، اور کوئی ان کا کوئی پاس کرنے دھرنے کی کوئی ڈنگی باتیں نہیں ہیں، تو وہ یہ چلاتے رہیں گے اس طرح کے لوگ، اسی چیزوں کو اچھالتے رہیں گے. تو اب ہم نے ایک دفعہ تفصیل سے جواب دے دیا، جس کو سمجھ میں آیا ٹھیک ہے، نہیں آیا تو جو مرضی کرنا کرے بھائی. ہمارے حضرت مفتی رشید احمد صاحب رحمۃ اللہ نے ایک رسالہ لکھا ہے جی اختلافی مسئلے پر، بڑے مدلل جواب لکھے اس میں. جن کا حضرت سے اختلاف تھا ان کی ایک ایک دلیل کا حضرت نے جواب لکھ کے رسالہ شائع کر دیا. پھر لوگ آتے حضرت اس کا کیا جواب ہے، حضرت نے فرمایا میں پورا ڈیٹیل میں بتا چکا ہوں، وہاں پڑھ لیں. پھر لوگ آتے اس کا کیا جواب ہے، حضرت نے فرمایا میں پورے ڈیٹیل میں بتا چکا ہوں. لوگ کہتے ہیں وہ ہماری سمجھ میں نہیں آ رہا، حضرت نے فرمایا میں اس سے زیادہ ایکسپلین کر نہیں سکتا تھا، اس سے زیادہ میں سمجھا نہیں سکتا. انہوں نے کہا پھر ہمیں تو نہیں آ رہا، حضرت نے فرمایا یہ میرا ہیڈک نہیں ہے، تو جو آپ کے سمجھ میں آ رہا ہے وہ کر لیں، کیا خیال ہے بھائی؟ ہم کو پولیس میں تھوڑی ہے کہ ڈنڈا لے کے سمجھائیں گے لوگوں کو. پھر حضرت نے ہمیں بتایا کہ اپنی اوقات کو لوگوں کے ڈیمانڈ پہ ضائع مت کریں. آپ نے جب ایک چیز ایکسپلین کر دی دو اور دو چار کی طرح، تو آپ اللہ کے طرف سے بری ہو گئے. پھر بھی کسی کے سمجھ میں نہیں آ رہا تو ہم کوئی زبردستی مکلف نہیں ہے کسی کو سمجھانے کے، تو ہم یہی کہیں گے بھائی تیری سمجھ میں جو آ رہا ہے تو وہ کر لے، پھر کیا خیال ہے؟ تو یہ تو نہیں کہ ایک ہی چیز پہ ٹائم انسان ضائع کرتا رہے. کافی ہو گیا، جزاک اللہ، سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب.